إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى وتحسبونه هينا وهو عند الله عظيم اللہ تعالی تمام انسانوں کا بلکہ تمام مخلوقات کا خالق ہے مالک ہے اور ان تمام مخلوقات کو اللہ تعالی نے انسانوں کے لیے اور خصوصاً ان لوگوں کے لیے پیدا کیا ہے جو اللہ تعالیٰ کی مرضی کو پورا کریں. اللہ تعالیٰ نے انسان کو اپنی عبادت کے لیے پیدا کیا ہے. اللہ تعالیٰ انسان کا مالک ہے. انسان کو جو کچھ بھی ملا ہے وہ اللہ کی طرف سے ملا ہے. وَمَا بِكُم مِّن نِّعْمَةٍ فَمِنَ اللَّهِ جو کچھ بھی نعمت تم کو ملی ہے ہر وہ نعمت اللہ ہی کی طرف سے ہے. انسان اپنے وجود سے، اپنے قلب سے، اپنی زبان سے، اپنے اعمال سے اللہ تعالیٰ کا جتنا بھی شکر کرے وہ کم ہے، اللہ کی نعمتوں کی برابری اس کا شکر نہیں کر سکتا ہے. اللہ تعالیٰ نے انسان کو تمام نعمتیں عطا کی، زندگی دی، جسم دیا، اور اس جسم کی بقا کے لیے، اس کی حیات کے دوام کے لیے یہ تمام نعمتیں اللہ تعالیٰ نے انسان کو دی ہیں. اس کا مقصد یہ نہیں ہے کہ انسان ان نعمتوں کو اپنی خواہش اور اپنی مرضی کے مطابق استعمال کرے، بلکہ حیات کا ملنا اور اس زندگی کا، اس موقع کا ملنا اور اس میں تمام نعمتوں کا حصول، ان کا حاصل ہونا ایک مقصد کے لیے ہے، اور وہ مقصد یہ ہے کہ بندہ اپنی چاہت کو چھوڑ کے اپنے رب کی چاہت کو پورا کرے. وہ اپنی مرضی، اپنی خواہشات، اپنی چاہتیں، ان تمام چیزوں کو اللہ تعالیٰ کی شریعت، اللہ تعالیٰ کے حکموں کے تابع کر. اسی لیے وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ کی تفسیر میں ایک قول جو علی رضی اللہ تعالیٰ عنہ کا ہے، علی بن ابی طالب رضی اللہ تعالیٰ عنہ، ایک قول یہ بھی ہے کہ اس کے معنی یہ ہے کہ اللہ تعالیٰ نے کیوں پیدا کیا؟ عبادت کے لیے. اس کا مطلب کیا ہے؟ فرماتے ہیں لِآمُرَهُمْ وَأَنْهَاهُمْ، اللہ نے اس لیے پیدا کیا تاکہ میں انہیں حکم دوں اور انہیں منع کروں. اللہ تعالیٰ نے بندوں کو پیدا کیا، ان کو عقل دی، ان کو سوچنے سمجھنے کی صلاحیت دی، پھر بھلے برے کی تمیز کے لیے اللہ تعالیٰ نے ایک تو ان کی فطرت ان کو دی کہ اس فطرت کی بنیاد پر وہ تمیز کر پائیں، دوسرے اللہ تعالیٰ نے نبیوں کے ذریعے سے، رسولوں کے ذریعے سے حق اور باطل کا علم، حلال اور حرام کا علم، اور صحیح اور غلط کی تمیز کے لیے شریعت عطا کی. اللہ تعالیٰ نے ایک تو انسان کو فطرت دی جس سے وہ گندگی سے اپنے آپ کو بچائے، برائیوں سے اپنے آپ کو بچائے، خیر کی طلب اس میں رکھی، اور دوسری طرف اللہ تعالیٰ نے انسان کی بصیرت کو مزید جلا اور روشنی عطا کرنے کے لیے اپنی طرف سے ایک نور، ایک کتاب، ایک ہدایت عطا فرمائی. اللہ تعالیٰ نے ہر دور میں انسان کو رہبری دی، ہر دور میں انسان کے لیے احکام تھے، اللہ کی طرف سے کچھ حکم تھے، کچھ عبادتیں تھیں جن کا کرنا لازم تھا، حلال و حرام کی تقسیم تھی، کچھ چیزوں کو اللہ نے حلال کیا، کچھ چیزوں کو اللہ نے حرام کیا. اللہ تعالیٰ نے بندوں کی مصلحت کے اعتبار سے، بندوں کی بھلائی کے لیے اپنی طرف سے شریعت رکھی. اگر اللہ تعالیٰ نے کوئی چیز بندوں پر فرض کی ہے تو اس میں بندوں ہی کا بھلا ہے. اگر اللہ تعالیٰ نے کسی چیز سے انسان کو منع کیا ہے، اگر انسان کے دل میں اس کی تمنا ہے، اس کی چاہت ہے، اس کی رغبت ہے، اس کے باوجود اللہ نے اگر اس کو اس سے منع کیا ہے تو یہ بندے پر جبر اور ظلم نہیں ہے، بلکہ اللہ کی طرف سے بندے پر رحمت ہے، اللہ کی طرف سے بندے کی بھلائی اس میں ہے. اللہ جانتا ہے، بندہ نہیں جانتا ہے. اسی لیے آپ دیکھیں گے کہ آدم علیہ السلام کو خواہش پیدا ہوئی اس پیڑ کے پھل کے کھانے کی شیطان کی ترغیب سے. شیطان اسی پیڑ کی طرف آدم علیہ السلام کو لے گیا جس کی طرف جانے سے اللہ تعالیٰ نے منع کیا تھا. وَلَا تَقْرَبَ هَذِهِ الشَّجَرَةَ فَتَكُونَ مِنَ الظَّالِمِينَ. اللہ تعالیٰ نے واضح طور پر حکم دے دیا تھا جنت میں آدم علیہ السلام کو اور ان کے ساتھ ان کی بیوی حوا کو جو کہ سارے انسانوں کے ماں اور باپ ہیں. اللہ تعالیٰ نے واضح حکم دیا تھا کہ اس پیڑ کے قریب بھی مت جانا. فَتَكُونَ مِنَ الظَّالِمِينَ, اگر تم گئے تو تم ظالموں میں سے ہو جاؤ گے, خود تم اپنی اوپر ظلم کرنے لگو گے. تم یہاں کی رات سے نکل کر دنیا میں چلے جاؤ گے اور اپنے آپ کو مصیبت میں پھنسانے کے ذمہ دار تم خود ہوگے, یہ تمہارا اپنے اوپر ظلم کرنا ہوگا. وَلَا تَقْرَبَ هَذِهِ الشَّجَرَةَ فَتَكُونَ مِنَ الظَّالِمِينَ. لیکن شیطان نے کیا کیا, شیطان نے جس چیز سے اللہ نے منع کیا تھا اسی چیز کو خوبصورت بنا کے پیش کیا اور کہا کہ اس پیڑ کو اگر تم اس کا پھل کھاؤ گے تو تم فرشتے جیسے بن جاؤ گے, تم کو ہمیشگی کی زندگی ملے گی, ایک بادشاہ تم کو ملے گی, ایسی حکومت جو کبھی ختم نہ ہو. وَمُلْكِ اللَّهِ عَبْلَهِ اِلَّا تَكُونَ مَلَكَئِن, تم فرشتے بن جاؤ گے, تم کو ہمیشگی ملے گی. اَوْ تَكُونَ مِنَ الْقَالِدِينَ, ہمیشہ کی زندگی تم کو ملے گی. ایک ایسی چیز جو آدم علیہ السلام کے لیے مضر تھی, نقصان دینے والی تھی, ایسی چیز تھی جس سے ان کے جسم پر عزت کا لباس جو اللہ نے رکھا تھا اس پھل کے کھانے سے اتر جانے والا تھا. ابلیس نے, شیطان نے وہی پھل کھانے پر ان کو مجبور کیا, اسی کی طرف ان کو رغبت دلائی جو ان کے لیے نقصان کی چیز تھی. اس واقعے میں جو آدم علیہ السلام کا واقعہ ہے, ایک بہت بڑی عبرت ہے اس بات کی مسلمانوں کے لیے جو اللہ کی بات پر ایمان لاتے ہیں, جو یہ مانتے ہیں کہ اللہ جو بھی حکم دے وہ بندے کے بھلے کے لیے ہوتا ہے, ان کے لیے اس میں ایک نصیحت ہے کہ انسان کو شیطان کا حربہ انسان پر یہی ہے کہ جو چیز انسان کے لیے بری ہے شیطان اس کو خوبصورت اور نفع والی اور اچھی اور عمدہ بنا کر پیش کرے گا. یہ قاعدہ اگر آدمی زندگی میں یاد رکھے تو دل میں امڑنے والے جذبات, دل میں پیدا ہونے والی تمنائیں, دل میں آنے والی چیزوں کی رغبت انسان ہمیشہ اللہ کی شریعت پر اس کو پیش کرے گا, دیکھے گا اللہ نے اس سے منع کیا ہے یا نہیں کیا ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس سے منع کیا ہے یا نہیں کیا ہے. کیونکہ جو چیز اللہ کے حکم سے بری ہے اگر دل میں اس کی تمنا پیدا ہو رہی ہے, اس کی طرف رغبت آ رہی ہے, تو یقینی طور پر بندے کی ذلت کا دروازہ کھلنے میں ہے. اب اس کے اوپر ہے کہ وہ اپنے ہاتھوں سے وہ دروازہ کھولتا ہے یا بند رکھتا ہے. اسی لیے اللہ کی حدیں ہیں جن پر پردے پڑے ہوئے ہیں. ایک مستقل روایت ہے مسند احمد کی اور ترمذی وغیرہ میں بھی روایت ہے کہ اللہ کی حدیں ہیں, دروازے ہیں صراط مستقیم کے دائیں بائیں, اور جب بھی بندہ کھولنا چاہتا ہے, پردہ ہٹانا چاہتا ہے, واعظ اس سے کہتا ہے کہ اس کو مت کھول, اگر اس میں چلا جائے گا ہلاک ہو جائے گا. انسان کی ہلاکت کی ابتدا کیا ہے؟ انسان اللہ کی شریعت کو چھوڑ کے اپنی چاہت اور اپنی قلبی شہوت کے پیچھے چلنے لگے. جو جی میں آیا کرنا, ہمارا دل شریعت کا ماخذ نہیں ہے, ہماری چاہتیں جنت میں لے جانے کا ذریعہ نہیں ہے. اللہ تعالیٰ نے انسان کو عقل دی, سمجھ دی, اور اللہ تعالیٰ نے اس عقل کے صحیح چلنے کے لیے ایک نور, ایک روشنی دی. اب بتائیے, ایک تو اندھا آدمی ہے, اب اس کو چاہے دن ہو یا رات ہو, اس کو تو کوئی دکھائی دینے والا نہیں. لیکن آنکھ والا آدمی بھی ہو, اگر اندھیرا ہو جائے, اندھیرے میں آنکھ بھی فائدہ نہیں دیتی ہے. دنیا اندھیرے کی طرح ہے, دنیا کی زندگی یہاں پر اندھیرا ہے. چاہے آدمی کتنی اچھی آنکھ والا کیوں نہ ہو, اس اندھیرے میں جب تک اللہ کی طرف سے ملے ہوئے نور کو اختیار آدمی نہیں کرتا ہے, اپنے راستے کی تلاش میں, اپنے اگلے قدم کے رکھنے میں, جب تک آدمی اللہ کی طرف سے آئی ہوئی ہدایت کو اپنے لیے نور کی طرح اختیار نہیں کرتا ہے, وہ آدمی ٹھوکر کھائے گا, گڑے میں گرے گا. چاہے کتنی اچھی آنکھ والا, چاہے اس کو چشمہ ہو یا نہیں ہو, چاہے وہ جوانی کی عمر میں ہو, اس میں تو زیادہ خطرہ ہے کیونکہ تجربہ بھی نہیں ہے. تو ایک انسان کے لیے ये बात याद रखना जरूरी है कि जिसको हम अच्छा समझे जरूरी नहीं वो अच्छा, जिसको हम बुरा समझे जरूरी नहीं वो बुरा। अच्छे और बुरे की तकसीम के लिए अल्लाह ताला ने अपनी तरफ से वही अदा की है, इसीलिए अल्लाह ताला ने कुरान करीम को नूर कहा, अल्लाह ने इसको नूर कहा है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इसलिए भेजे गए ताकि इंसानों को अंधेरों से, गुमराही से निकाल के नूर की तरफ ले आए। किताबुन अंजलनाहु इलैका लितुखरिजन नासा मिनज़ुलुमाति इलन नूर बिइज़्नि रब्बिहिम अला सिरातिन सिरातिल अज़ीज़िल हमीद। अल्लाह ने फरमाया कि ये किताब है इसलिए हमने नाजिल की है कि ए नबी आप अपने रब के हुक्म से, अपने रब के इज्न से लोगों को अंधेरों से उजाले की तरफ, अल्लाह जो अजीज है हमीद है उसकी सिरात की तरफ ले आओ। अंधेरों से निकाल के उजाले में लाने वाली किताब ये अल्लाह की किताब है, और इस किताब की तफ़सीर की जिम्मेदारी, समझाने की जिम्मेदारी मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया कि क्या अच्छा है क्या बुरा है, क्या सही है क्या गलत है। अपनी अकल चाहे कितने अकलमंद हो हम नहीं समझ सकते, हम खुद नहीं समझ सकते जब तक कि हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरफ से मिलने वाली वही को अपने लिए रहनुमा न बनाए। तो बुनियादी नुक्ता याद रखना जरूरी है कि हम बाज़ औक़ात किसी चीज को हल्का समझते हैं लेकिन अल्लाह के नजदीक वो बहुत संगीन होती है। बाज़ औक़ात हमारा समाज किसी चीज को गलती करार दे देता है, बुरा करार देता है, लेकिन वही अल्लाह के नजदीक ऐन दीन, बल्कि दीन का सबसे अहम रुकन होता है। समाज माखज नहीं है, समाज सोर्स ऑफ नॉलेज नहीं है, समाज पैमाना नहीं है, अकल पैमाना नहीं है, अकल समझने का जरिया है, अकल तराजू नहीं है, अकल तराजू नहीं है। इसी तरह से हमारे चाहते ख्वाहिशें तराजू नहीं है, बाप दादा का तरीका रिवाज ये पैमाना नहीं है। अगर ये सब पैमाने होते तो अपनी तरफ से रसूल को और किताब को भेजने की जरूरत नहीं थी। हर एक आदमी जो जी में आए करता वही उसके लिए दीन बन जाता, हर आदमी जो बाप दादा से मिला है उसी पर चलता दीन बन जाता, हर आदमी समाज में जो चीज चल पड़ी है उसी को दीन का मर्तबा दे देता है। रसूल की क्या जरूरत थी, किताब की क्या जरूरत थी, अल्लाह की तरफ से वही की क्या जरूरत थी। अल्लाह ताला ने इसीलिए भेजा इसलिए कि इंसान को शैतान शुरू से गड़े में डालने की कोशिश करता आया है, वही चीज जो बुरी है, ऐन बुरी है, उसको खूबसूरत बना के पेश करेगा। अब जो हमको अच्छा दिखाई दे रहा है बहुत मुमकिन है कि वही हमारी ऐन हलाकत, वही ऐन हमारी बर्बादी का जरिया हो। जो हमको नजात का दरवाजा दिखाई दे रहा है, जो हमको बाग में ले जाने वाला, कामयाबी की तरफ, ऊंचाई की तरफ ले जाने वाला दरवाजा दिखाई दे रहा है, बहुत मुमकिन है वो दरवाजा हमको दलदल में, खाई में, गड़े में ले जाने वाला दरवाजा बहुत मुमकिन है। इसीलिए बहुत जरूरी है कि हम अपनी अकल को पैमाना न बनाए बल्कि हम क्या करें, ये देखें कि अल्लाह ने किस चीज को अच्छा कहा, अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने किस चीज को अच्छा कहा, किस चीज को बुरा कहा। इसीलिए जो पहली आयत मैंने पढ़ी अपनी इस गुफ्तगू की इब्तिदा में, अल्लाह ताला ने फरमाया وَتَحْسَبُونَهُ هَيِّنًا وَهُوَ عِنْدَ اللَّهِ عَظِيمٌ, तुम इस चीज को हल्का समझते हो, तुम्हारी निगाह में ये चीज हल्की है, लेकिन وَهُوَ عِنْدَ اللَّهِ عَظِيمٌ, लेकिन अल्लाह के नजदीक ये चीज बड़ी भारी है, बहुत भारी है, बहुत संगीन है। इस सिलसिले में आयात आई है आयशा रजी अल्लाह तआला के सिलसिले में, जब उन पर मुनाफिकीन ने और बहुत सारे भोले भाले मुसलमानों ने गलती से तोहमत लगा दी थी, उस वक्त में इस बात को नबी की बीवी और उम्मातुल मोमिनीन में से एक मां मुसलमानों की, उनके बारे में जो कलाम बार लोगों की जबान से निकल गया, अल्लाह ताला ने उस कलाम के बारे में कहा وَتَحْسَبُونَهُ هَيِّنًا, तुम्हारे लिए तो ये बोल देना बहुत हल्का है, وَهُوَ عِنْدَ اللَّهِ عَظِيمٌ, लेकिन ऐसी बात जबान से निकालना अल्लाह के नजदीक बहुत ही संगीन बात, बहुत ही भयानक बात है। इससे मालूम हुआ कि बाज़ औक़ात एक बात इंसान की निगाह में हल्की होती है और एक बात, वही बात अल्लाह के नजदीक बहुत ही संगीन होती है। अगर इस बात को आप ज़हन में रखें और हमारे इस आज के समाज का بغور مشاہدہ کریں تو آپ کو دکھائی دے گا کہ شیطان نے مستقل محنت کر کے کوشش کر کے معاشرے کا حشر اور اس کا حال ایسا بگاڑ رکھا ہے کہ بہت ساری چیزیں جو عین آخرت میں نجات کا ذریعہ تھی، جو قبر میں پوچھے جانے والے سوالات میں سے سب سے پہلا سوال تھی، جو آدمی کی نیکیوں کے لیے سب سے لازمی شرط تھی، شیطان نے یہ کر دیا کہ اسی کو بگاڑ ثابت کر دیا. لوگوں کی نگاہ میں توحید آج اولیاء کی بے حرمتی، بے دینی اور رسول کی شان میں گستاخی بن گیا. کیسے ہوا؟ شیطان نے کیا. لوگوں کے نزدیک شرک، اولیاء کی شان میں غلو، ان کو اللہ کے برابر بنا دینا، اللہ کے رسول صلی اللہ علیہ وسلم کی تعظیم اتنی کرنا کہ ربوبیت کی حدود پار کر دینا، اللہ کے برابر بنا دینا، شیطان نے اس کو کیا کر دیا؟ نبی سے محبت کا تقاضا اس کو بنا دیا. یہ عین دین ہے، اس کے بغیر مسلمان ہی نہیں ہوتا. کئی ایسی غلط باتیں ہیں جو اسلام میں نہیں ہیں، بربادی ہے، انسان کے دین کو ختم کرنے والی ہے. شیطان نے اسی کو کیا کیا؟ اس پیڑ کے قریب جاؤ، اس کا پھل کھاؤ. جیسا جنت میں ہوا تھا، دنیا میں تو اور زیادہ آسانی ہے. شیطان نے کیا کیا؟ بہت ساری برائیاں جو اللہ کے نزدیک بہت سنگین تھی، اس کو خوبصورت بنا کے اس نے پیش کیا. ایسی کون کون سی برائیاں ہیں جن کے بارے میں آج مسلمان لاپرواہ ہیں اور اللہ کے نزدیک بہت سخت ہے، لیکن مسلمانوں کی ایک بہت بڑی تعداد ہے جس کو اگر آپ اکثریت کہیں تو یہ زیادتی نہ ہوگی کہ مسلمانوں کی ایک بہت بڑی تعداد ہے جو ان چیزوں کو اتنا سیریس نہیں ہے، اتنا زیادہ سیریس یہ معاملہ نہیں ہے. آپ بتائیے اس سے زیادہ پیمانوں کی اور ترازو کے بگاڑ کی علامت کیا ہوگی کہ ایک مسلمان اس کے ہاتھ میں اگر ناک صاف کرنے میں کچھ گندگی لگ جائے تو اس کے دھونے کی فکر وہ کرتا ہے، لیکن وہی مسلمان اگر کھڑے ہو کے کہیں پیشاب کرتا ہے تو اس کے دھونے کی فکر اس کو نہیں ہے یا نہیں ہے؟ کتنے مسلمان ہیں جن کی نماز چھوڑنے کا سبب کیا ہے؟ نماز کے چھوڑنے کا سبب یہ ہے طہارت نہیں ہے. اگر وہ بیٹھتا ہے کہیں زمین پر اور زمین پہ اگر بیٹھنے کے بعد اس کو کوئی بتائے کہ پان کھا کے کسی نے تھوک دیا تھا یہاں پہ، تو کیا مجال ہے کہ وہ آدمی کہے کوئی بات نہیں؟ خصوصاً اگر سفید کپڑے پہنے ہوئے ہو اور شادی شدہ بھی ہو، کیا گھر پہ جا کے باتیں سننا ہے؟ کہاں بیٹھتے ہیں؟ اگر سفید کپڑے پہنے ہوئے اور اس کو بتا دیا کسی نے، ارے یہاں تو کسی نے ابھی تھوکا تھا، پان کھا گیا، تو پان کا لعاب کسی مسلمان کا ہو خصوصاً، وہ تو ناپاک نہیں ہوتا، غیر مسلم کا بھی ناپاک نہیں ہوتا ہے، اس کا لعاب نجس ہے، اس کی کوئی دلیل نہیں ہے. اب وہ لگ جائے فوراً اٹھے گا، بھاگے گا، مسجد تلاش کرے گا، استنجا خانے میں جائے گا، صاف ستھرا ہو کے پاک صاف مسلمان بن کے باہر آئے گا. لیکن یہ وہی مسلمان ہوگا، کئی ایسے لوگ ہوں گے کہ گاڑی پہ جا رہا ہے اور حاجت اس کو پیش آ گئی، پیشاب کی حاجت، اب وہ کیا کرے گا؟ گاڑی راستے میں کہیں لگا دے گا، اور کبھی تو راستے ہی کے کنارے اور کبھی کوئی پبلک ٹوائلٹ میں چلا گیا، پانی کا انتظام ہے نہیں ہے، ڈھیلا ملا نہیں ملا، ٹائم نہیں ہے، آفس جلدی جانا ہے، میٹنگ میں پہنچنا ہے، کیا کرے گا؟ پیشاب کر لے گا، اسی طرح سے معاملہ حل کر لے گا، صفائی نہیں کرے گا. آپ بتائیے ایک چیز نجاست نہیں ہے، اس کی صفائی کا احساس کتنا زیادہ ہے؟ ایک چیز نجاست ہے، اس کی صفائی کا اہتمام ہے نہیں ہے. اس کو کہتے ہیں پیمانوں کا بگڑ جانا، اس کو کہتے ہیں مسلمان کی نگاہ میں اللہ کے نزدیک سنگین کیا ہے اور کیا نہیں ہے اس کی پرواہ کا نہ ہونا، اس کے اپنے سماج کے اعتبار سے، اس کی اپنی عقل کے اعتبار سے، اس کے اپنے مزاج کے اعتبار سے اب وہ تقسیم کر لیتا ہے، یہ اچھا ہے یہ برا ہے، یہ ہلکا ہے یہ سنگین ہے، یہ سیریس ہے یہ لائٹ ہے، اس میں زیادہ ٹینشن لینے کی ضرورت نہیں ہے. کتنی چیزیں ایسی ہیں، آج کی اس مختصر سی گفتگو میں میں چاہوں گا کہ ایسی باتیں جو آج مسلمانوں میں عام ہو چکی ہیں، لیکن اسلام میں یہ باتیں بڑی سنگین ہیں، لیکن مسلمانوں میں سے بہت سارے ہمارے بھائی اور ہماری بہت ساری خواتین، ان کو بھی ان چیزوں کا احساس نہیں ہے. ایسی کچھ چیزیں ہم دیکھیں گے، بہت زیادہ ایسی چیزیں ہیں. ہمارا سماج آج پورا ہی معاملہ بگڑ چکا ہے، قرآن مزاج خراب ہو چکا ہے، الا ماشاءاللہ بہت کم لوگ ہیں جو قرآن و سنت کی پابندی عقیدتاً و عملاً و قولاً اور تعلیماً و تعلماً کرتے ہیں، بہت کم لوگ ہیں، ورنہ اکثریت کا حال یہ ہے کہ بس بھیڑ کے پیچھے چل رہے ہیں اور جو جی میں آیا کر رہے ہیں۔ تو ایسی کون کون سی چیزیں ہیں تاکہ ہم خصوصاً دعات جو دائی ہیں، جو اپنے معاشرے کی اصلاح کرنا چاہتے ہیں، کم سے کم اپنے گھر کی اصلاح کرنا چاہتے ہیں، ان لوگوں کے سامنے یہ باتیں رہیں کہ وہ کن کن چیزوں پر دھیان دے، کہاں کہاں شیطان دھوکہ دے کے سیریس کو لائٹ بنا سکتا ہے۔ دیکھیے یہ بات یاد رکھ کے چلنے کی ہے کہ شیطان آئین وہ چیز جو بہت نقصان والی ہوگی اس کو ہلکا بنا کے پیش کر، تو اس کے بغیر تو وہ دھوکہ نہیں دے سکتا ہے، اس کے بغیر تو وہ دھوکہ نہیں دے سکتا ہے۔ ایک آدمی الرٹ ہو، کسی چیز کو ایک دم برا سمجھ رہا ہو، اس میں اس سے مبتلا ہونے کے چانسز کم ہیں۔ اگر اس کو ڈھکیلنا ہے تو شیطان کرے گا یہی کہ بتائے گا اتنا سیریس نہیں ہے، بلکہ بعض اوقات ہمت کر کے وہ یہ بھی کرے گا کہ بتائے گا یہ تو اصل دین ہے، اس میں تجھ کو جنت ملے گی۔ تو ایسی کون سی چیزیں ہیں، آئیے دیکھتے ہیں۔ سب سے پہلی چیز جس کو آپ خود جانتے ہیں، جو آج ہمارے معاشرے میں سب سے زیادہ ہے، جس میں گاؤں ہو یا شہر ہو، گاؤں ہو یا شہر ہو، مرد ہو عورت ہو، جوان بوڑھے، سب کے سب تقریباً اس میں مبتلا ہے۔ یہ سب سے بڑی گندگی جو اللہ کو سب سے زیادہ ناپسند ہے، یہ اللہ کی ذات و صفات میں اور اس کی عبادت میں شرک ہے۔ آج عام طور سے شرک کو دینداری کہا جاتا ہے، جو شرک اللہ کی شان میں گستاخی ہے اس کو اولیاء کی تعظیم سمجھا جاتا ہے۔ وہی چیز جو اللہ کے ساتھ اللہ کی صفات میں شرک کرنا ہے، اللہ کے برابر کسی کو بنا دینا ہے، مخلوق کو خالق کے برابر کرنا ہے اس کے اوصاف میں، آج اس کو نبی کی تعظیم، نبی کی محبت کہا جاتا ہے۔ آج بزرگ پرستی، قبر پرستی، انبیاء کی تعظیم میں غلو، اولیاء کی تعظیم میں غلو، پیر پرستی آج عام طور سے مسلمانوں میں پائی جاتی ہے، یہ شرک ہے۔ یہ شرک انبیاء کی تعظیم کی جائے، اولیاء کا احترام کیا جائے، استاد کا احترام کیا جائے، لیکن اللہ کا مقام کسی اور کو نہیں دیا جا سکتا ہے، یہ بات یاد رکھی جائے۔ اللہ تعالیٰ قرآن کریم میں فرماتا ہے اللہ اللہ الدین الخالص، خبردار دین خالص اللہ ہی کے لیے ہے، یعنی اپنے پورے دین کو، اپنی عبادات کو، اپنے اعمال کو، اپنی دینداری کو ظاہر و باطن کے اعتبار سے خالص کر دینا، یہ حق اللہ کا ہے، اللہ کے سوا ہماری عبادات و اعمال کا کوئی اور حقدار نہیں ہے۔ اللہ اللہ الدین الخالص، خبردار دین خالص اللہ ہی کا حق ہے، اللہ ہی کے لیے دین کو خالص کرنا چاہیے۔ والذین اتخذوا من دونه اولیاء ما نعبدهم الا ليقربونا الى الله زلفا، جن لوگوں نے اللہ کے سوا اپنے اور کارساز بنا رکھے ہیں، اولیاء بنا رکھے ہیں، اولیاء یہاں پر کاموں کے بنانے والے کے معنی میں ہے، جنہوں نے اللہ کے سوا اوروں کو اپنے کام بنانے والا قرار دیا ہے، ان کا کیا کہنا ہے، ان اولیاء کی، ان بتوں کی، ان لوگوں کی عبادت کرنے میں وہ کیا دلیل دیتے ہیں، ان کا کیا مقصد ہے، ان کی کیا نیت ہے؟ اللہ تعالیٰ فرماتا ہے ان کا کہنا یہ ہے ما نعبدهم الا ليقربونا الى الله زلفا، ہم ان کی عبادت، ہم عبادتی امور ان کے لیے صرف اسی وجہ سے کرتے ہیں، الا ليقربونا الى الله زلفا، کہ وہ ہم کو اللہ کے کچھ اور قریب کر لیں، وہ اللہ کے ہم کو اور نزدیک کر دیں، ہم کو اللہ کی نزدیکی ان کے وسیلے سے مل جائے۔ درگاہ پہ جا کے جانور کی قربانی کیوں دیتے ہیں، تاکہ بزرگ خوش ہوں اور بزرگ خوش ہونے کے بعد ہمارا بیڑا پار ہو جائے۔ ہم تو پاپی لوگ ہیں، ہم گناہگار لوگ ہیں، ہمارا دامن گناہوں سے تار تار ہے، اب یہ اللہ والے ہیں، یہ اللہ کے قریب ہیں، اگر یہ خوش تو رب خوش، اگر اللہ والے خوش ہو جائیں گے تو اللہ بھی خوش ہو جائے گا۔ اللہ کو خوش کرنا بڑا مشکل ہے، ان کو خوش کرو کم میں خوش ہو جاتے ہیں۔ کیسے خوش ہو جاتے ہیں، چڑھاوا چڑھا دو، ناریل چڑھا دو، ہار چڑھا دو، یا ان کے اوپر چادر چڑھا دو، چاہے جوئے کا کاروبار ہو، چاہے ریس کا معاملہ ہو، چاہے شرابی شراب کی بھٹی ہو، کچھ بھی ہو، بابا خوش ہو جاتے ہیں ایک چادر میں۔ بتائیے یہ اولیاء کی تعظیم نہیں ہے، یہ اولیاء کے اوپر تہمت ہے کہ وہ غلط باتوں سے خوش ہوتے ہیں، رشوت لیتے ہیں، اللہ کے نافرمان بندے اللہ کے حکم پورے نہ کر کے اولیاء کے لیے چادریں چڑھائیں, اولیاء خوش ہوتے ہیں. بتائیے اولیاء ایسے ہیں کہ جن کے نزدیک اللہ کی چاہت اللہ کے حکم کی کوئی وقت نہیں, اللہ کے حکم کا کوئی ان کے نزدیک مقام نہیں ہے, بس ہم کو خوش کرو ہم اللہ کو کر دیں گے. یہ کس کا طریقہ ہوتا ہے؟ یہ اللہ والوں کا طریقہ ہوتا ہے, اللہ والے ایسے نہیں ہوتے. اولیاء کی رضا اللہ کی رضا میں ہوتی ہے. جس چیز سے اللہ نہ خوش اولیاء نہ خوش, جس چیز سے اللہ خوش اولیاء خوش. ولی بنتا ہی کب ہے؟ جب وہ اپنی چاہت کو اللہ کی چاہت کے تابع کرتے ہیں. وہ اس چیز سے خوش ہو جس سے اللہ خوش ہوتا ہے, وہ اس چیز سے ناخوش ہو جس سے اللہ ناخوش ہوتا ہے. تو ایک چیز عام طور سے آج مسلمانوں میں پائی جاتی ہے کہ اولیاء کی تعظیم کر کے ایسا طریقہ اس تعظیم میں اختیار کرتے ہیں جو اللہ کے لیے خاص ہے. قبروں پہ جا کے سجدے کرنا, قبروں پہ چڑھاوے چڑھانا, قبروں پہ جا کے دعائیں کرنا, وہاں پر جا کے نذر کرنا, وہاں پہ جا کے قربانیاں کرنا, کندوری کرنا, کیا کچھ الفاظ اس کے لیے لوگوں نے بنا رکھے. وہاں پہ جا کے ناڑے باندھنا اولاد کے لیے, وہاں پہ کسی کا کورٹ میں مسئلہ حل نہیں ہو رہا ہے, کسی کو اولاد نہیں ہو رہی, کسی کو جاب نہیں لگ رہا ہے, کسی کا بچی کا رشتہ نہیں ہو رہا ہے, اس طرح کے دنیاوی مسائل میں اللہ کے آگے ہاتھ پھیلانے کی بجائے اولیاء کے یہاں جا کے نظریں کرتے ہیں اور یہ سمجھتے ہیں کہ ہمارے مسائل اولیاء کے ذریعے سے حل ہوں گے. بعض تو گھروں میں سے اولیاء کو پکارتے ہیں, یا غوث المدد, کوئی یا رسول اللہ, اور یا اس طرح کی کئی چیزیں ہیں. مسلمانوں میں یہ چیز عام ہے. بتائیے اس کو, یہ شرک ہے, یہ گناہ ہے, یہ دین میں سب سے گندی چیز جس کو قرار دیا گیا ہے وہ شرک ہے. اس اسلام میں, اس دین میں جس کو مٹانے کے لیے محمد رسول اللہ صلی اللہ علیہ وسلم نے اور سارے نبیوں نے اپنی پوری زندگیاں صرف کر دی, وہ کیا چیز؟ وہ یہی تو چیز ہے. نوح علیہ السلام کے دور سے انسانیت پریشان ہے, وہ کیا ہے؟ اولیاء کی تعظیم اللہ کی تعظیم کے مقابلے میں کرنا. بولا بھلا آدمی سمجھتا نہیں ہے. کیوں نہیں سمجھتا ہے؟ قرآن و سنت کا علم اس کے پاس نہیں ہے, اور اسی جہالت کا فائدہ اٹھا کے شیطان اور شیطان کے پیچھے چلنے والے انسان کو, ایک سادے مسلمان کو گمراہ کر دیتے ہیں. تو پہلی چیز جو مسلمانوں میں عام ہے, یہ کیا ہے؟ شرک ہے, اور یہ بری چیز ہے جس کو مسلمانوں میں عام, بہت سارے مسلمان اسی کو دینداری سمجھتے ہیں, بلکہ دین کی سب سے اہم چیز اسی کو سمجھتے ہیں. اسی طرح سے دوسری چیز, میں ساری چیزیں ذکر کرنا ہے اس لیے اختصار میں آگے بڑھوں گا, تفصیل سے ہر چیز کو اگر میں ذکر کروں گا تو بہت زیادہ وقت نکل جائے گا. اس کو عام طور سے آپ شرک کے بارے میں سنتے رہتے ہیں, اس کی زیادہ تفصیل میں نہیں دوں گا, لیکن ایک چیز اس کے ضمن میں میں بیان کروں گا کہ آج عام طور سے مسلمانوں میں کوئی انگوٹھی پہنتا ہے, کوئی دھاگے باندھتا ہے, کوئی کڑے پہنتا ہے, اور اس کے لیے عام طور سے مسلمانوں میں طریقہ کیا ہوتا ہے کہ فلاں بزرگ کی قبر پر جائیں گے, اور وہاں جانے کے بعد رات میں اپوائنٹمنٹ ہوتا ہے کہ وہاں پر کڑے ملتے ہیں پیتل کے, تانبے کے, وہاں پر تعویذ ملتے ہیں, وہاں پر کاغذات ہوتے ہیں, وہاں پر کچھ اور بھی چیزیں ہوتی ہیں. اب وہاں کا جو مجاور ہوتا ہے وہ کیا کرتا ہے؟ وہ ان کے نام لکھ کے چٹیاں بنا دیتا ہے, اور وہاں پر کڑے بک ہوتے ہیں, اور رات بھر بزرگ کی قبر پر وہ کڑے رکھے جاتے ہیں, کبھی بزرگ کی قبر پر, کبھی چادر کے نیچے, کبھی کہیں اور. ان کے اصل جو کمرہ ہوتا ہے بزرگ کا, قبر والا, اس کے اندر مزار جس کو کہتے ہیں, اس میں رکھا جاتا ہے. رات بھر وہ چارجنگ ہوتا ہے, رات بھر اس میں پاور آتا ہے. دیکھیے یہی کہا جائے اور کیا کہیں گے آپ بتائیے, اس میں پاور آتا ہے. اب اس کے بعد جب صبح میں وہ تقسیم ہوگا تو کل کڑا کچھ اور تھا, آج کڑا کچھ اور ہے. کل وہ بس ایک دھات تھی, آج اس کی بات کچھ اور ہے, آج وہ پاور میں بڑھ گیا ہے. اب چاہے دائیں سے مصیبت آئے, بائیں سے آئے, اوپر سے آئے, نیچے سے, کہیں سے بھی آئے, اب کہیں سے بھی مصیبت آئے گی, ایک کڑا اس کے لیے کافی ہے. اس کے بازو پہ کڑا ہے بس, اب وہ کڑا اس کے لیے ہر طرف سے سیکیورٹی گارڈ ہو گیا ہے. ایک رات میں اس کو کیا ہو گیا؟ ایک حفاظت کرنے والا مل گیا. آپ بتائیے نفع نقصان اس طرح سے پہنچانا اور اس طرح کی صفت چیزوں میں آ جانا, بزرگوں کی قبروں سے لگ کے, اس سے چمٹ کے, اس سے جڑ کے, اس سے اٹیچمنٹ, ایک رات کا اٹیچمنٹ, ایک رات کا رشتہ, اتنا پاور. آئیے میں بتاتا ہوں کہ صحابہ کا عقیدہ اس طرح کی جوڑی اور اٹیچمنٹ سے کیا تھا. عمر رضی اللہ تعالیٰ عنہ کے بارے میں ایک روایت ہے جس کو امام البخاری اور امام مسلم نے کتاب الحج میں اس روایت کو نقل کیا ہے. عمر رضی اللہ تعالیٰ ایک مرتبہ مسجد حرام میں حجر اسود کے پاس آئے. انہ جاء الفاظ میں روایت کے بیان کر رہا ہوں. عن عمر رضی اللہ عنہ انہ جاء الى الحجر الاسود, حجر اسود کے پاس جو کالا پتھر کعبہ میں لگا ہوا ہے اس کے پاس آئے. فقبلہ, اس کو انہوں نے چوما اور کہا. فقال انی اعلم انک حجر لا تضر ولا تنفع, کہا میں جانتا ہوں تو ایک پتھر ہے, تو نہ نقصان دے سکتا ہے نہ نفع پہنچاتا ہے. اور کہا ولولا انی رأیت النبی صلی اللہ علیہ وسلم یقبلک ما قبلتک, اور اگر میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو نہیں دیکھا ہوتا کہ تجھ کو چوم رہے ہیں, میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو تجھے چومتا نہیں دیکھا ہوتا, میں کبھی نہیں چومتا. اس میں دو باتیں ہیں بنیادی, اور یہ بہت ہی جامع روایت ہے جو شرک اور بدعت دونوں کے لیے بلڈوزر کی طرح ہے. آپ بتائیے ایک کڑا رات میں پاور فل کتنا ہو گیا چارجنگ سے, اور وہ پتھر ہزار کتنے سال ہو گئے ابراہیم علیہ السلام کے زمانے سے لگا ہے. روایت میں اس طرح سے ہے, خود اس بارے میں روایت میں کثیر وغیرہ روایت کی ہے اس سند میں, کہ جبریل آسمان سے جنت سے پتھر لے کر آئے ہیں. اور سید جامع صغیر شیخ الالبانی نے بھی روایت نقل کیا انس رضی اللہ تعالیٰ سے, الحجر الاسود من الجنہ. حجر اسود کہاں کا ہے؟ فتح پور سیکری کا ہے, تاج محل کا کہاں کا ہے؟ آسمان سے جنت سے آیا ہے, جنت کا پتھر ہے, اللہ کی طرف سے جبریل لے کر آئے ہیں, اور اللہ کے خلیل نے اپنے ہاتھوں اس کو اللہ کے گھر میں جو زمین پر ہے اس گھر کو تعمیر کرنے کے بعد اس میں لگایا. وہ اللہ کا گھر ہے, اس میں یہ پتھر لگا ہوا ہے. بتائیے کتنا چارجنگ ہونا چاہیے. لیکن عمر رضی اللہ تعالیٰ اس کو چوم رہے ہیں, کیا کہہ رہے ہیں؟ انی اعلم انک حجر, میں جانتا ہوں تو بس ایک پتھر ہے, لا تضر ولا تنفع, تو نہ نقصان دیتا ہے نہ نفع دیتا, فائدہ نقصان تو نہیں دیتا ہے. یعنی اللہ کے گھر میں لگا ہوا پتھر, جبریل کا لایا ہوا پتھر, ابراہیم الخلیل علیہ السلام ان کا لگایا ہوا پتھر, ان کا لگایا ہوا پتھر, اور جنت کا پتھر, اللہ کے گھر میں نصب کیا ہوا پتھر, یہ پتھر کچھ نہیں کر سکتا ہے. کون کہہ رہا ہے؟ عمر رضی اللہ تعالیٰ عنہ کہہ رہے ہیں, کچھ نہیں کر سکتا ہے. اور ایک رات میں لگا ہوا ایک کڑا تامے کا, وہ کہاں کا معلوم نہیں, کس کا بنایا ہوا, ایک رات میں کون سے بزرگ اللہ والے تھے کہ نہیں, وہ بھی ویریفائڈ نہیں ہے, ان کے یہاں پر قبر میں رکھنے سے اب ایسا ہو گیا کہ جس کے بازو پر وہ آئے اس کے بازو کوئی بلا نہ آئے, جس کے یہاں پر بند گیا دھاگا اس کا بند گیا, پٹی سر پہ بند گئی, گلے میں کمر میں ناڑا کوئی آ گیا, ختم. اب بتائیے کیا پیمانہ ہے مسلمانوں کا؟ قرآن و سنت کے علم سے دوری ایک انسان کو اندھاپن دیتی ہے, قلب کا اندھاپن ہے, دل اندھا ہو جاتا آدمی, سمجھ میں نہیں آتا کچھ, اجالے میں بھٹکتا رہتا, لیکن آنکھ اگر آدمی بند کر لے تو اجالا کیا فائدہ دیتا ہے, چاہے دھوپ میں آدمی نکلے کچھ فائدہ نہیں ہے. تو اس روایت سے بات معلوم ہوئی کہ اس طرح سے چیزوں سے نفع نقصان کی امید رکھنا کہ یہ باندھنے سے یہ لٹکانے سے اور اس طرح سے کرنے سے فائدہ ہوتا ہے, اسلام میں نہیں ہے, اسلام میں نہیں ہے. لیکن آج اگر آپ دیکھیں مسلمانوں میں چیز عام ہے. نمبر دو, اسی کی ایک فرع ہے جو آج مسلمان میں زیادہ چلتی ہے, اس کو برا نہیں سمجھتے, وہ کیا ہے؟ وہ ہے جادو, کہانت, اور اسی طرح سے علم نجوم, اور کیا کچھ نہیں, طرح طرح کی چیزیں ہیں. کوئی ہے جو جاب نہیں مل رہا ہے تو طوطے والے صاحب ہیں بیٹھے ہیں وہاں پہ دھوپ میں, چھتری کے لیے پیسے نہیں ہیں, ان کے پاس جا کے بیٹھا ہے, بتاؤ میرا ہاتھ دیکھو, میرے ہاتھ میں کون سی لکیر کہاں جا رہی, کون سی لکیر کہاں جا رہی, کامیابی ناکام, اس کو خود ایڈریس معلوم نہیں, دس آدمی سے پوچھنا پڑتا ہے, اس کو راستے نہیں ملتے جلدی, اس کے ہاتھ کے راستے بتائے گا کہ کامیابی کی طرف جا رہے نہیں جا رہے. وہ طوطا جو پنجرے میں بند ہے, وہ طوطا باہر آ کے بتائے گا اس کی تقدیر کا پنا کیا ہے. کوئی بابا ہے, کچھ کھو گیا, بچہ کھو گیا, کچھ اور کھو گیا, بابا کے پاس جاؤ, بابا بتائیں گے تمہارا بچہ فلاں جگہ ہے. या किसी के पास जाओ, बाबा इलेक्शन में मेरा टिकट मिलने वाला कि नहीं मिलने वाला, ऐसे लोग ज्यादा जाते हैं। या रेस का घोड़ा है, कौन से नंबर वाला आने वाला है, लॉटरी है, क्या नंबर आने वाला है, बराबर बाबा बताएंगे। बाबा ये रिश्ता करने वाले हैं, अच्छा है कि नहीं है, बाबा बताएंगे। दादा अपने मसाइल के बारे में कुछ नहीं जानते हैं, पुलिस आने वाली उठा के ले जाने वाली है, बाबा को नहीं मालूम, बाबा बैठे हैं उधर, बाबा को अपना नहीं मालूम है, सारे आलम की खबर है, खुद का नहीं मालूम है। लोग इबरत नहीं लेते इस तरह के वाकयात से। कितने बाबा है पुलिस गाड़ी में उठा के ले गई, बाबा को मालूम होता अगर, दूसरों के लिए बता रहा है किसके घोड़े कब पहले आने वाले, किसके क्या गधे पहले आएंगे, वो सब बता रहा है, अपना नहीं मालूम है उसको कि इसको लेने के लिए कब आने वाले दूल्हा बना के ले जाएंगे, इसको नहीं मालूम। लेकिन पब्लिक इबरत नहीं लेती है, इसलिए कि तमन्ना है अक्सर इंसान की अकल पर पर्दा डाल देती है, दुनिया के नफे की तलब और जो चाहिए उसकी हिर्स इंसान को अकल सही इस्तेमाल करने में माने हो जाती है, रुकावट हो जाती है। तो इस तरह के कई लोग हैं कि मुस्तकबल की खबर या छुपी हुई चीजों की खबर या जिंदगी के मसाइल के एतबार से हाथ में क्या लिखा हुआ है, जिन्नात और ये और जादू और क्या कुछ नहीं है, गलत तरीके से इसका इलाज कराना और गलत तरीके से दूसरों का बुरा कराना आज आम मुसलमानों में, किसी की तरक्की देखी अच्छा नहीं लगता है, क्या करेंगे, फुलाने बाबा के पास जाएंगे कि बाबा इसका कुछ तो बुरा हो जाए, क्यों क्यों बुरा हो, मेरा अच्छा नहीं हुआ इसका कम से कम बुरा हो जाए। फुला की बेटी थी, हमारे बेटे को इसने नहीं दिया, तो अब इसकी बेटी का वहां गई, वहां उसका बुरा हो, तलाक हो जाए, जाते हैं बाबा के। ऐसे भी लोग दुनिया में हैं जो अपने फायदे के लिए नहीं सही दूसरे के नुकसान के लिए भी अपना वक्त सर्व करते हैं, ऐसे भी लोग दुनिया में कितने लोग हैं कि फुला के बाल काट के उसको दे दिए, फुला का कपड़ा उठा के उसको टुकड़े करके दे दिए, कितनी चीजें हैं। जादू आज मुसलमानों में आम है, औरतें बिचारी भोली भाली, आप देखें आमतौर से मजारों पे भी, कब्रों पे भी और बाबाओं के पास भी औरतों का भीड़ जो है झुरमट ज्यादा दिखाई देगा, बाबा मेरा शोर जल्दी घर को नहीं आता है, ओवर टाइम कहता फोन करें घर ऑफिस पे तो वहां बताते चले गए, कहां जाता मालूम नहीं, मुझसे दूर दूर रहता है मालूम नहीं, शायद कहीं कुछ चक्कर है, ऐसा कुछ दे दो कि बांध के मेरे जैसे पल्लू में उसको रखो, कुछ ऐसा तावीज दे दो, उसके तकिए में सी दू या उसके उसको चाय में कॉफी बहुत पसंद है उसमें पिला दो, कुछ ऐसा दे दो, बाबा भी झगड़म बगड़म कुछ दे देता है उसको। जादू धोखे इस तरह की जितनी चीज आज आम है मुसलमान में, खास तौर से जितने कम पढ़े अनपढ़ किस्म के लोग होते हैं, जो दीनी अनपढ़ दुनियावी अनपढ़ होते हैं, इनमें इस तरह के शॉर्टकट बहुत ज्यादा होते हैं और ऐसी तिजारतें चलती हैं, कईयों की इज्जतें खराब होती हैं, कईयों की दुनिया माल दौलत खराब होती है, कई लोग अपनी पूरी जिंदगी का वक्त और सरमाया सब कुछ झोंक देते हैं, कुछ हाथ में नहीं आता एंड में, क्या हाथ में आता है, अपना सर, एंड में हाथ में क्या आता है, सर हाथ में पकड़ के बैठ जाते हैं, कुछ भी नहीं मिला। तो ये जादू ये भी आज मुसलमानों में आम है, कुछ लोग अखबार खरीदते हैं, इनकलाब और फुलाना अखबार, और अखबार में देखते हैं आज आपका दोस्त मिलेगा, आज आपका फायदा होगा, आज आपको नुकसान होगा, आपके दिन अच्छे नहीं चल रहे हैं, आज आपके दिन अच्छे नहीं चल रहे हैं, अखबार में आता है, 12 किस्म के लोग, 12 ही लोग हैं, जैसे 12 का आदत मालूम नहीं चाहिए, 12 बज गए बोलते हैं ना लोग, तो 12 है इसका, साल के महीनों के एतबार इस दिन से इस तारीख से इस तारीख में जो पैदा हुआ उसके लिए एक ग्रुप है, उस ग्रुप के सबका दिन आज अच्छा नहीं जाएगा, होता है इस तरह से एरीज टॉरस और क्या कुछ नहीं होता है, तो इस ग्रुप के लोग जो हैं आज इनका दिन अच्छा नहीं जाएगा, आज ये लोग कामयाब होंगे, आज वो लोग यानी पैदाइशी डेट के एतबार से दिन अच्छे बुरे जाते हैं। अच्छा जो जुड़वा भाई पैदा हुए थे दोनों, उनका क्या, जो जुड़वा पैदा हुए थे एक ने दूसरे की पिटाई की और कामयाब हुआ, अब बताइए कौन कामयाब होने वाला था और कौन नाकाम, दोनों तो एक ही बजट में आ रहे हैं, कैसे धोखा है। लेकिन लोग जो हैं उनको चाहिए कुछ तो भी एंटरटेनमेंट, दिल चाहता है हाँ अब कुछ फायदा होगा, कहीं 54 भी मिल जाए, हाँ देखो लिखा हुआ था ना, 1 रुपए का डॉलर भी मिल जाए फायदा होगा, लिखा हुआ था हो गया फायदा, आदमी तलाश में होता है, आसमान में आप देखें बादलों को, चाहे फूल देखना हो फूल दिखेगा, और आपको परिंदा देखना हो परिंदा, आपको जो देखना आपको दिख जाएगा, लोग वो देखते हैं जो देखने की तमन्ना उनमें होती है, थोड़ा भी सहारा डूबते को तिनके का सहारा मिल जाता चला, सुकून मिल जाता है। जादू आज मुसलमानों में आम है, लेकिन जादू का जादू कहलाना मुश्किल क्यों होता है? इसलिए कि जादू करने वाले अक्सर जादूगर भेस उनका मौलवी का होता है, और जरिया क्या होता है? कुरान पढ़ेंगे, ये करेंगे, अल्लाह का नाम लेके करेंगे, लेकिन होता क्या है? कई तावीज आप खोल के देखो, या जिब्रील या मिकाइल और क्या कुछ नहीं उसमें होता है। कई अमलियात करने वाले पुकारते कि इसको जिन्नात को खुश करते हैं। जादू आज मुसलमानों में आम है, खास तौर पे खवातीन में अमलियात के नाम से जादू मुसलमानों में। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, लैस मिन्ना मन ततय्यरा वला मन तुतय्यर लहू, वह हम में से नहीं है जो बदशगुनी ले या वो जिसके लिए बदशगुनी ली जाए। शगुन लेते हैं ना कि आज ये डेट निकाह के लिए बैठे हैं, फुलानी तारीख में निकाह नहीं होना चाहिए, क्यों? फुला चांद और अकरब और यूं और ये मामला है, अमावस है उस दिन नहीं होना चाहिए, पूनम है इस दिन नहीं होना चाहिए, तारीखें दिन मनहूस, सफर का महीना है, मुहर्रम का महीना है, इस महीने में मुसीबत आती है, शगुन लेना। आपने फरमाया वो हम में से नहीं जो बदशगुनी ले, और वो भी हम में से नहीं जिसके लिए ऐसा अमल किया जाए। पिछले लोग क्या करते थे, कुछ काम करना है, काम होगा नहीं होगा कैसे मालूम पड़ेगा, परिंदा लेते थे, उड़ा देते थे हवा में, और परिंदे की मर्जी कहीं भी जाए, लेकिन उसके जाने की बुनियाद पर ये अपना डिसीजन लेता था। अकल अल्लाह ने इसको दी है, ये अपनी अकल को इस्तेमाल करने की बजाय परिंदे की उड़ान से अपने फैसले जिंदगी के करता था। कहते कि अगर परिंदा उड़ के दाईं तरफ जा रहा है, अच्छा अच्छा राइट अच्छा होता है, सीधी तरफ जा रहा है तो क्या होगा, काम बनेगा, और परिंदा अगर लेफ्ट तरफ जा रहा है काम बुरा होगा, राइट में गया तो अच्छा, लेफ्ट में गया तो बुरा। इसको तकय्युर कहते हैं, पैर से नहीं है, पायर से है, कि परिंदे की बुनियाद पर अपनी जिंदगी के फैसले करते थे। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाए इस तरह के अमल करने वाले ये अल्लाह के नजदीकी सही नहीं है, आपने फरमाया हम में से नहीं है। और औतकहाना औतकुहीना लहू, या वो जो काहिन वाला अमल करे या जिसके लिए अमल किया जाए, कोई किसी से करवाए, तो ऐसा अमल भी, ऐसा करने वाला भी हम में से नहीं। काहिन किसको कहते हैं? काहिन वो है जो छुपी हुई चीजों की खबर दे, गैब की खबरें, जो गैब की खबरें दे, फ्यूचर की खबरें दे, मुस्तकबल की खबरें दे, इसको काहिन कहते हैं। औ तसहरा औ तुसहिर लहू औ तुसहिर लहू, या वो आदमी जो जादू करे या जिसके लिए जादू किया जाए, ये हम में से नहीं है। जादू करने से आदमी इस्लाम से निकल जाता है, जादू करने से आदमी इस्लाम से निकल जाता है। तो काहिन वाला अमल करना, बदशगुनी लेना, अपने काम छोड़ देना किसी शगुन की वजह से, जैसे कोई बाहर जा रहा है, पीछे से कोई गरीब छींक लिया, अरे काम नहीं होगा, पीछे से छींका क्यों, मैं इंटरव्यू के लिए जा रहा हूं, काम नहीं होगा, या टेबल पे दूध रखा हुआ है गिर गया, बिल्ली ने गिरा दिया, इसने गिरा दिया, बेचारी बीवी ने गिरा दिया, तो उसको बुरा शगुन देते, दूध का गिरना बुरा है, या जा रहा था, ये भी जा रहा था, बिल्ली भी जा रही थी, अब बेचारी वो बिल्ली क्या करी, इसको देखा, उसने उसको देखा, दोनों ने एक दूसरे को देखा, बिल्ली रास्ता क्रॉस करके भाग गई, कहीं उसको पकड़ने के लिए तो नहीं आ रहा है, अब ये बेचारा वापस मुड़ गया, क्यों? इसलिए कि बिल्ली ने मेरा रास्ता क्रॉस किया है, मेरा काम नहीं होगा। घर पे उल्लू बोल रहा है रात में, कोई मरने वाला है, कौवा चिल्ला रहा है, अच्छा कोई मेहमान आने वाला है, चप्पल पे चप्पल है, सफर होने वाला है, चप्पल उल्टी है, अच्छा कुछ खराब होने वाला है, क्या चीज है? यानी एक मुसलमान जिसको कुरान और सुन्नत का इल्म अल्लाह ताला ने दिया, वो इन चीजों में पढ़ के अपनी जिंदगी के बारे में फैसले करे, इससे ज्यादा शर्म की चीज उसके लिए और क्या हो सकती है? जो आदमी कुरान और सुन्नत को छोड़ेगा, वो ऐसी जिल्लत, अकली जिल्लत में पड़ेगा, तो हमास में इस तरह की चीजों में पड़ेगा कि एक आदमी, अल्लाह ने इसको इज्जत दी जानवरों पर, और अल्लाह के जो जानवर की मखलूक उसके लिए पैदा की गई है, उनकी बुनियाद पर अपनी जिंदगी के फैसले करें। बताइए, ये सारी चीजें खुराफात हैं जो आज मुसलमानों में आम है। इसी तरह से बिदात मुसलमानों में आम है। हर आदमी समझता है उसको हक है दीन में, जो जी चाहे, बस जज्बा आ जाए, जो चाहे करे। कोई फातिहा कहानी कर रहा है, कोई मर गया उसके लिए कुरान कहानी हो रही है, कोई आदमी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत उसके दिल में समा नहीं रही है, तो 12 रबीउल अव्वल मना रहा है, मिलाद मना रहा है, कोई आदमी कुंडे कर रहा है, कोई आदमी 11वीं कर रहा है, कोई आदमी क्या कुछ नहीं कर रहा है, जो जी में आया कर रहा है, कोई 15वीं शाबान को इबादत रात भर कर रहा है, फज्र नहीं पड़ रहा है, या अगले दिन से बेनमाजी फिर से वैसी हो रहा है, कोई किसी खास रात को मेराज की रात मान के मना रहा है, उस रात भर इबादत कर रहा है, उस रात में कब्रिस्तान पर जा रहा है, कोई कब्रिस्तान पर खाने की चीजें रख रहा है, कोई कब्रिस्तान में अजान दे रहा है, कोई कब्रिस्तान में अपने दिल में आ रहा है टहनी लगा रहा है, कोई क्या कर रहा है, कोई कब्र जनाजे के आगे चल रहा है ला इलाहा इल्लल्लाह मुहम्मद, मरते वक्त उसको नहीं पढ़ाया, मरने के बाद किसको पढ़ा रहा है, जनाजे को पढ़ा रहा है, कोई जनाजा दफन करने के बाद आने के बाद में लोगों को चाय पाव खिला रहा है, कोई आयत करीमा का विर्द रख रहा है और उसमें कीमा पाव खिला रहा है, कोई आदमी कब्र के ऊपर जलेबी और पाव रख रहा है, होता है कि नहीं होता है, होता है, ये सब चीजें होती हैं, ये सारी खुराफात है जो आज मुसलमानों में आम है। कोई मर गया उसकी बीवी को सब लाते हैं दुल्हन बना के और सब रिश्तेदारों के सामने उसकी चूड़ियां तोड़ी जाती है, होती कि नहीं होती है, जबरदस्ती एक सीन बनाया जाता है, क्या गुजरती है बिचारी के ऊपर, सब के सामने उसने करना है। कोई बेटा किसी का मर गया, मां को पकड़ के लाते हैं, दूध बख्शो इसको, दूध बख्शो, उसका हत्था बेचारे का हो, दूध बख्शने के लिए मां को बुलाया जाता है, ये सारी खुराफात है जो मुसलमानों में आता है, ऐसा इस्लाम में नहीं, इस्लामी चीजें नहीं, कितनी बिदात मुसलमानों में आता है, घर घर में कुछ ना कुछ बिदात, जो आजकल नया निकला है वो काबे का दरवाजा घर में लगा, ये बिदात तो है, शिर्क भी है कि घर में खैर और बरकत के लिए हमारे घरों में काबे के दरवाजे का मॉडल हो। आप बताइए, अब्राहा ने अपने इलाके में काबा बनाना चाहा था, यहां पर आज ईद मिलाद उन नबी और क्या कुछ इलाके जो है बिदाते होती हैं, उनमें अपने अपने इलाकों में काबे का मॉडल बनाया जाता है, शरण जायज है, ऐसे जायज हुआ और उसकी वैसी ताजीम की जाती, काबा ही है, घर में काबे का मॉडल, काबे का जो है घर के अंदर दरवाजा रखा जा रहा है कि इसके जरिए से बलाएं भाग जाएंगे घर से, सब घोड़े की नाल ठोकी जाती है, घोड़े की नाल और घर का क्या ताल्लुक है, यानी बलाएं ऐसी भाग जाएंगी जिससे घोड़ा भागता है, क्या मतलब है, ताल्लुक क्या है, अजीब किस्म की खुराफात है। बच्चे पैदा हुआ चिल्ला उसका किया जाता है 40 दिन के बाद में, कोई मर गया तीसरा उसका किया जाता है, 10वां किया जाता है, 40वां किया जाता है और बरसी की जाती, सब हिंदुओं की रस्में जो मुसलमानों में आई है, हिंदुओं की रस्में ये मुसलमानों में इस तरह से आई, यानी 40 दिन के बाद ईसाले सवाब, 40 दिन तक खूब पिटो उसके बाद सवाब भेजेंगे, क्या मतलब है, यानी 40 दिन तक खूब पिटाई हो इसकी, 40 दिन के बाद सवाब पहुंचाएंगे इसको बचाने के लिए, कौन सा तरीका है, कोई तरीका नहीं, कुरान खानी होगी, 11 बीबियों की कहानी, सब बैठ के औरतें किसी के घर में निकाह पढ़ती हैं, कौन सी 11 बीबियां हैं, कौन है क्या है, सारी खुराफात मुसलमानों में, गिनती मुश्किल है, आदमी गिनती भूल जाएगा, इतनी बिदात मुसलमान में आम है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का दीन क्या मुसलमान के लिए काफी नहीं है, क्या अल्लाह बंदे के लिए काफी, क्या सुन्नत बंदे के लिए काफी नहीं है, जिंदगी के लिए रहबर के तौर पर क्या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काफी नहीं है, क्यों ये सारी कौमों की बुराइयां मुसलमान इख्तियार कर रहा है, क्यों, इसलिए कि इल्म नहीं है, कुरान सुन्नत का इल्म मुसलमान के लिए। तो ये तीसरी बुराई है जो मुसलमानों में आम है। आइए और देखते हैं इस बारे में, खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, वकुल्लु बिदअतिन ضلاله वकुल्लु ضلاله في النار, ये मुस्लिम की रिवायत है लेकिन अल्फाज नसाई के हैं, वकुल्लु ضلاله في النار ये नसाई के अल्फाज है, कि हर बिदात गुमराही है और हर गुमराही का अंजाम जहन्नम की आग है, हर गुमराही का अंजाम जहन्नम की आग है। कोई कहता नहीं, बिदात में बिदात सैया होती है, बिदात हसना होती है, इस्लाम में बिदात हसना का कोई वजूद नहीं है, अल्लाह के नजदीक बिदात बिदात है, जो चीज नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तरीके से साबित ना हो वो दीन नहीं बन सकता है, वो दीन नहीं है। तो बिदात आज मुसलमानों में आम है, इसका हल क्या है, सुन्नत का इल्म हासिल करें, जिसके पास इल्म होगा वो बिदात में मुब्तला नहीं, जहालत ही है जिसकी वजह से आदमी, जहालत और दीन का जज्बा जब जमा होते हैं बिदात जन्म लेती है, इसको याद रखिए, जहालत और दीन पर चलने का जज्बा जब दोनों मिल जाते हैं बिदात पैदा होती है, क्यों, अपने जज्बे से कुछ भी आदमी अमल करता है, जज्बे से कुछ भी आदमी अमल करता है, तो अपने दिल से कुछ भी अगर अमल करता है तो ये जज्बा आदमी के लिए नफे वाला नहीं है, जब तक कि उस जज्बे के साथ उस जज्बे को शरीयत और इल्म की लगाम न हो, इसलिए कि पिछली सारी कौमें गुमराह हुई हैं तो वो इसी जज्बे की वजह से गुमराह हुई हैं जो इल्म के ताबे नहीं था। तो सिर्फ दीनी जज्बा नजात के लिए काफी नहीं है, उसके लिए शरी इल्म भी दरकार है। चौथी चीज मुसलमानों में जो आम है, जो कि बुरी है लेकिन आम है, वो क्या है? वो तहारत और नमाज के बारे में लापरवाही। जैसे ये मैंने शुरू में कहा था, आज के मुसलमानों की अक्सरियत नमाज की तरफ नहीं आती है। नमाज के लिए एक दिन तय किया हुआ है, कौन सा दिन है? जुमा का दिन है। कि फर्ज किफाया के तौर पर जैसे होता है कि हफ्ते भर की मुसीबत का जो है उसको अपने पीठ से बोझ उठा के डालती है, कि अपना जुमा का दिन है नमाज का, जुमा को नमाज पढ़ना है, उसके बाद में कहीं खाने जाना है, उसके बाद फिल्म देखने जाना है कि नहीं है? कई नौजवानों की रूटीन होती है कि नई फिल्म लगी है, क्या करना है? नमाज पढ़ना है जुमे की, और जुमा के बाद फुला होटल में खाना खाना है, और खाना खा के फुला फिल्म के लिए जाना है, ये रूटीन होता है। और बाकी हफ्ता कुछ भी नहीं, पांच वक्त की नमाज जाए, कोई एहसास नहीं। बाज लोग कहते हैं अगर उनको कहा जाए चलो नमाज का वक्त हो गया जाएंगे, तहारत नहीं है, तहारत नहीं, मुसलमान है तो उसको तहारत नहीं, तो पाक नहीं रह सकता है। आज मस्जिद से जुड़े हुए इस्तिंजा खाने, किसी आदमी के लिए कोई मसला नहीं है, और इतना आसान दिन है, अगर आपको पानी नहीं मिलता है ढेला आपके लिए मौजूद है, ढेला आपके लिए मौजूद है, इतना आसान अल्लाह ने कर दिया पाक रहना। मुसलमान इस्लाम की बुनियादी चीज पाकी है, अतो शक्रुल ईमान, पाकी आधा ईमान है। लेकिन आज मुसलमान क्या है, पाकी के बारे में, बल्कि कितने लोग ऐसे हैं कि जो दिन भर पाक नहीं रह सकते, कभी ऐसा होता है किसी का जनाजा हो जाता है, होता है कि नहीं होता है? कोई मर गया रिश्तेदार, और कभी मरने वाला घर का आदमी होता है, अभी बाहर था और वैसे ही बेतहारत घूम रहा था, और उसके बाद फोन आया कि फुला का इंतकाल हो गया, घर पे आया न खाया न नहाया, अब वक्त आया जनाजे की नमाज था, लोग पलट पलट के देखते हैं कहां है, तो दूर खड़ा हुआ गैर मुस्लिमों के साथ में पीछे मस्जिद के। इमाम साहब पूछते हैं इजाजत है? इजाजत है, इजाजत है आपको, इजाजत आपको है, और खुद बाप के जनाजे की नमाज भी ये नहीं है, क्यों नहीं है? तहारत नहीं है। बताइए मुसलमान आज अपनी तहारत की हिफाजत नहीं कर सकता है, ये क्या हुकूमत करेगा? क्या लोगों की सारी इंसानियत की हिफाजत करेगा अपनी तहारत की हिफाजत नहीं कर सकता है? सिर्फ बातें करने से कुछ नहीं होता है, बल्कि उसके लिए जरूरी है कि दीन की बुनियाद को बुनियाद मान के उससे तामीर शुरू करें। छत बनाना आप चाहें और बीच की बुनियाद की ईंटें और सारी पिलर गायब कर दें, आपका घर नहीं बन सकता है, बुनियाद से शुरू करना पड़ेगा। आज मुसलमानों का ये हाल है, यहां से शुरू करना पड़ेगा आपको मुसलमान। और बाद लोग कहते हैं क्या हमेशा तारत नमाज, इतनी बड़ी उम्मत के मसायल है इनमें आप कुछ बोलते नहीं? अरे भाई उम्मत के ये मसायल है जो कब्र में क्या पूछेंगे? कब्र का अजाब किस वजह से होता है? कब्र का अजाब, मर गया दफन किया अब प्रॉब्लम चालू हो गया, कितनी पॉपुलेशन है मुसलमानों की, तहारत नहीं है, क्या मर्द क्या होते हैं नहीं मालूम। कई ऐसे मुसलमान भी हैं उनको मालूम नहीं है, हमने देखे ऐसे, उसको गुस्से जनाबत मालूम नहीं है कि जनाबत के बाद गुस्ल फर्ज होता है, मालूम नहीं है, ऐसे भी लोग। आज यहां से शुरू करना है, क्यों मुहद्दिसीन ने यहां से शुरू किया किताब? आप देखें अबू दाऊद उठा के देखें, तिर्मिजी उठा के देखें, कितनी हदीस की किताबें हैं, कहां से शुरू होता, कहां से शुरू होता है हुकूमत, कहां से शुरू होती खिलाफत? हम उसकी तहकीर नहीं करते हैं, ये एक मुस्तकिल मसला है, ये भी दीन में से, लेकिन शुरुआत किताब कहां से होती है? हदीस की किताब तहारा से। क्यों? पहले पाक तो हो जा, पहले पाक तो हो जा, आगे बाकी के काम है, पहले पाक हो जा। अक्सरियत आज मुसलमानों की आज तहारत से नहीं रहती है, ये मामला मुसलमानों का है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, इब्ने अब्बास रजी अल्लाह तआला अन्हु फरमाते हैं मर नबी सल्लल्लाहु अलैहि वसल्लम अभी कब्रैन, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दो कब्रों के पास से गुजरे, फकाल इन्नहुमा लयुअज्जबान, आपने कहा इन दोनों को अजाब दिया जा रहा है, वमा युअज्जबान फी कबीर, इनको किसी बड़ी चीज में अजाब नहीं दिया जा रहा है, अम्मा अहदुहुमा फकान ला यस्ततिरु मिनल बौल, इनमें से एक जो है ये पेशाब से एहतियात नहीं करता था, और दूसरा वो अम्मल आखर फकान यमशी बिन नमीमा, और ये दूसरा है ये चुगलखोरी करते फिरता था, ये क्या करता था? चुगलखोरी किया करता था। اس کی بات اس کو، اس کی بات اس کو، دونوں کے دل میں خرابی اور جھگڑا پھیلانا، اس کو چگلی کہتے ہیں، لوگوں میں آپس میں جھگڑے پھیلانا۔ تو ایک اس میں سے جو عذاب اس کو ہو رہا تھا دور نبوی میں، دور نبوی میں قبر میں عذاب ہو رہا ہے، کیا وجہ ہے؟ وجہ یہ ہے کہ یہ پیشاب میں احتیاط نہیں کرتا تھا۔ آج عام طور سے امت کی اکثریت قبر کی کیا تیاری ہے؟ قبر سے شروع ہوتا ہے مسئلہ، ہے کہ پہلا مسئلہ قبر میں جانے کے بعد توحید، رسالت، یہ اصل مسئلہ ہے۔ دین کیا تھا تیرا؟ مر ربک، ما دینک، من نبیک، اس کا جواب دینا ہے۔ اور عملی اعتبار سے کیا ہے؟ عملی اعتبار سے پہلی چیز طہارت اس کی تھی کہ نہیں، دیکھا جائے گا۔ اور کئی لوگ تو ایسے ہیں کہ جو طہارت کی حالت میں بھی نہیں ہوتے مرتے ہیں، کئی لوگ شراب کی حالت میں مرتے ہیں، بتائیے کیا حال ہے مسلمانوں کا آج؟ یہ ایسی چیزیں ہیں جن کا دھیان دینا ضروری ہے، لیکن آج مسلمان اس کے بارے میں غافل۔ کتنے لوگ اس طہارت کے بارے میں احتیاط رکھتے ہیں، سوچتے ہیں کہ یہ بھی کچھ سوچنے کی چیز، یہ بھی امپورٹنٹ ہے اسلام میں۔ اکثریت کا حال ہے نہیں سوچتے اس بارے میں، اور بولنے میں شرم بھی محسوس نہیں کرتے۔ طہارت نہیں، وہ چھوٹی چیز ہے، کوئی قبر میں عذاب کا ذریعہ ہے، ایسے حال میں مر گئے کیا حال ہوگا؟ کتنے مسلمان ہیں، سوچنے کی چیز ہے۔ تو یہ بخاری اور مسلم کی حدیث ہے۔ اسی طرح سے طہارت کا نہ ہونا ایک دوسری مصیبت کو پیدا کرتا ہے، وہ کیا ہے؟ نماز۔ نماز کے بارے میں، اب طہارت ہی نہیں تو نماز کافی ہوگی، اور بہت سارے لوگ نماز نہ پڑھنے کے لیے ایکسکیوز اس کو بناتے ہیں کہ طہارت سے نہیں، یعنی ہم کو حلال ہو جاتا ہے نماز چھوڑنا اگر ہم طہارت سے نہ ہو۔ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں ترمذی کی حدیث میں، بین الکفر والایمان ترک الصلاۃ، مسلم میں بھی دوسرے الفاظ سے یہ حدیث آئی ہے، بین الرجل وبین الشرک والکفر ترک الصلاۃ، بین الکفر والایمان ترک الصلاۃ، کفر اور ایمان کے بیچ میں نماز کا چھوڑنا ہے۔ نماز چھوڑتا ہے آدمی تو یہ کفر والا عمل اس نے کیا، اتنا سخت معاملہ ہے، اگرچہ وہ اسلام سے باہر نہیں جاتا ہے، لیکن یہ ایسا گناہ ہے کہ جو کفر والا عمل ہے، یہ مسلمانوں کا عمل نہیں ہے نماز کا چھوڑنا، یہ کافروں کا عمل ہے۔ تو یہ چوتھی بات ہے جو عام طور سے مسلمانوں میں ہے، نماز اور طہارت کے بارے میں لاپرواہی۔ اکثریت آپ دیکھیں کتنے لوگ ہیں جو نماز کے لیے نہیں آتے، جمعہ کے دن بہت لوگ آتے ہیں، عید کے دن سیلاب آ جاتا ہے، لیکن عید کی فجر میں اور عید کی ظہر میں غائب۔ عید کی فجر میں آپ دیکھیے، عید کی ظہر میں آپ دیکھیے، تراوی میں آپ دیکھیے، عید کے ایک دن پہلے جو تراوی تھی، آخری تراوی، چاند دکھائی دینے سے پہلے کی تراوی، ایک دم بھیڑ، پہلے روزے کو سب کا ایمان جاگ جاتا ہے تراوی میں صاف، لیکن عید کی فجر نہیں۔ عید کی فجر کی اذان ہوئی تھی، لیکن یہ ابھی عید کے خواب دیکھنے میں لگا ہوا تھا، اذان ہوئی نہیں آیا، لیکن عید کی نماز کے لیے اذان ہوئی، نہایا، دھویا، بچوں کو نہلایا، اور عطر لگایا، سرما آنکھوں میں، او ہو، نکاح ہے اس کا، دولہا بن کے آیا ہے، بس ہار پہنانے کی دیر ہے اس کو، اتنا ہی کم رہ گیا تھا، ایک ہاتھ میں ایک بچہ، دوسرے ہاتھ میں دوسرا بچہ، دونوں کو لے کے مسجد میں، سب کی گردنیں پھلانگتے ہوئے، آگے یا آج کا نمازی ہے، یا آج آگے جاؤں گا۔ آپ بتائیے کیا ہے؟ نئے کپڑے، ایک دم کیا مزاج ہے، کوئی خراب اس کے کپڑوں میں آئے، یہ وہی آدمی ہے جو اپنی طہارت کی حفاظت نہیں کرتا ہے۔ لیکن آج عید کا دن ہے، آج تو بس عید کا دن ہے، لیکن آج بھی عید کا دن کون سی نماز کا دن ہے؟ آج عید کی نماز کا دن ہے، ایسی نماز کہ اگر یہاں آئے چھوڑ جائے، وہاں پوچھتا ہے اور کہاں ملے گی، اچھا کتنا شوق آ گیا اس کو نماز کا، کہ ایک نماز چھوٹ گئی اگر عید کی تو پوچھے گا آپ کہاں ملے گی، بائک کک مارے گا، سیدھا جائے گا عیدگاہ میں، سب سے اینڈ میں کہاں ملتی، عیدگاہ میں ملے گی، وہاں جا کے پڑھ کے آئے گا۔ لیکن پانچ ٹائم کی نماز جو معراج میں، عید کی نماز تو نہیں ملی تھی نا، عید کی نماز ملی تھی، معراج میں نہیں ملی تھی، یہ پانچ نمازوں کے سوا ہے، پانچ نمازیں جو اللہ کے نبی صلی اللہ علیہ وسلم کو معراج کی رات میں اللہ تعالیٰ نے عطا کی تھی، اور جس کا حساب قیامت کے دن ہونے والا ہے، اس کا کیا حال ہے؟ اس کا کیا حال ہے؟ اس کا حال یہ تو ہے کہ کک مار کے آنا تو چھوڑیے، اس کے لیے مسجد کے باہر بیٹھا ہے، گپ شپ چل رہی ایران توران، اور جیسی اذان ہوئی تو وہاں سے شیطان بھاگ رہا ہے، یہاں سے یہ چلو ملتے ہیں کل، اذان ہوئی یہاں سے بھاگ گیا ہے، क्यों यहां बैठे बैठे लोग आएंगे नमाज के लिए, क्या सोचेंगे, क्यों खामखा लोगों के दिलों में खराबी पैदा हो, अपना ही रास्ता अपना आप निकल गया है कि नहीं। इसे कि मैं वो ख्याली बातें नहीं कर रहा हूं, ये देखने में आने वाली चीज है, आमतौर से ऐसा होता है। अल्लाह ताला हम सबकी इबादत फरमाए। तो ये चौथी चीज है जो आम मुसलमानों में आज है। पांचवी चीज जो खवातीन की मुसीबत है वो तबर्रुज है, बेपर्दगी मुसलमानों में आम है आज। खासतौर से जितना ज्यादा एक खातून पढ़ी लिखी होती है उतना ज्यादा पर्दा उसके लिए रुकावट बन जाता है। बहुत ज्यादा पढ़ा लिखा आदमी होता है वो सोचता है ये तो पुराने लोगों का तरीका है, बच्चियां बीवी इनके लिए पर्दे का कोई ख्याल उसको नहीं होता है। बच्चियां जींस पहनेंगी, टी शर्ट पहनेंगी और कॉलेज जाएंगी, बहुत पढ़ी लिखी बना के उसको अच्छा घर में निकाह करना है। बीवी है, बीवी पर्दा नहीं करती है, लेकिन शौहर कभी रोकता नहीं, कभी समझाता नहीं, कभी बताता नहीं है। खवातीन के लिए बहुत सोचने का मकाम है कि बेपर्दगी ये दूसरों को गुमराही की दावत देने का सबब है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बहुत सख्त बात इसके बारे में कही है। अल्लाह ताला कुरान करीम में फरमाता है खवातीन से और खुसूसन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बीवियों से, वकरना फी बुयूतिकुन वला तबर्रजन तबर्रुजल जाहिलियतिल उला, ये सूरह अल अहज़ाब की आयत नंबर 33 है। अल्लाह ताला फरमाता है वकरना फी बुयूतिकुन, और अपने घरों में बैठी रहियो, वला तबर्रजन तबर्रुजल जाहिलियतिल उला, और जाहिलियत में जैसे जीनत का इजहार किया जाता था वैसा तुम अपनी जीनत का इजहार मत करना। मुसलमानों की मां है, उम्मतुल मोमिनीन है, उनको अपनी जीनत छुपाने के लिए कहा जा रहा है, जिनके बारे में उम्मत का कोई मसला ही नहीं है, वो तो मां है सब, लेकिन मुसलमानों से पर्दा उन्होंने भी करना है। बताइए, मां को पर्दा करना है, नबी की बीवियों को पर्दा करना है, बाकी मुसलमान औरतों का क्या होगा? इतने फितने के दौर में ज्यादा अहमियत बढ़ जाती है पर्दे की, जिसमें हर निगाह में चाहत भरी हुई है, फहाशी आम है, बड़े तो बड़े कम सिंह बच्चों को भी जो आज बेहयाई की तरबियत मिल रही टीवी के जरिए से। आज जो चीजें बाप पिछले जमाने में बड़ी उम्र में भी नहीं मालूम होती थी, बच्चा घर में बैठे बैठे चॉकलेट पॉपकॉर्न खाते खाते सीख रहा है, सब कुछ टीवी देख के सब कुछ सीख रहा है, आज आम हो रहा है। आज स्कूलों में सेक्स एजुकेशन हो रहा है, आज जो बातें नहीं मालूम होने की वो भी सिखाई जा रही एजुकेशन के नाम पर। बताइए, ऐसे दौर में अगर एक खातून पर्दा नहीं करती है तो वो लोगों के तीरों का शिकार हो रही है, इसलिए कि नजर शैतानों के तीर में से एक तीर है, वो अपने आप को शिकार बना रही है इन तीरों का जो कई दिलों को खराब करने वाले हैं। बहुत जरूरी है, सोचने का मकाम है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं सिनफान मिन अहलिन नार लम अरहुमा, दो किस्म के लोग हैं जो जहन्नमी हैं, अब तक मैंने उनको देखा नहीं है, मैंने उनको देखा नहीं। दो लोग हैं, दो किस्म के लोग हैं, कौम मा हुम सियातुन का अरना बिल बकर यदरिबूना बिहन नास, एक तो वो लोग हैं कि जिनके हाथ में बैल के दुम की तरह चाबुक होंगे, हंटर होंगे, और इन चाबुकों से, इन हंटरों से ये लोगों को मारेंगे पीटेंगे। वही सा उनका सियासुन आरियासुन मुमिलासुन मा इलास, और दूसरे वो जहन्नमी लोग हैं, कौन है, निसा औरतें कासियातुन आरियात, वो औरतें जो लिबास पहनी हुई भी होंगी और नहीं भी पहनी हुई होंगी, यानी उनका लिबास पहनना और बरहंगी दोनों होंगी, लिबास का पहनना न पहनना बराबर होगा। कुछ हिस्सा, उलमा ने कहा क्या मतलब है इसका, एक शक्ल तो यह है कि कुछ हिस्सा छुपाने का छुपाया हुआ हो और कुछ न छुपाया हुआ हो, एक सूरत यह है कि ऐसा लिबास पहना हुआ हो जिससे जिस्म के हिस्सों को आर पार दिखाई देता है, या फिर ऐसा लिबास जो इतना तंग हो कि औरत के जिस्म की हैयत पूरी दिखाई दे, ये सारी सूरतें इसमें पैदा होती है। कासियातुन आरियात, कि जो पहनी हुई भी होंगी और नहीं भी पहनी भी होंगी, पहनना ना पहनना दोनों उसमें शामिल है, बरहना भी है पहनी हुई भी है। मुमिलातुन माइलात, मुमिलातुन माइलात, मुमिलात दूसरों को मायल करने वाली, अपनी तरफ या गुमराही की तरफ, जो भी माना आप ले, माइलातुन खुद भी मायल होंगी गुमराही की तरफ या फहाशी की तरफ, खुद भी टेढ़ापन इख्तियार की हुई होंगी और तमन्ना ये होगी कि इनको देख के दूसरे भी गुमराही की तरफ जाएं, गुनाह की तरफ जाएं। देख, आप देखने में आता है आप देखिए निकाह में आप जाएं, मुसलमान का निकाह फहाशी कितनी आम, जवान बच्चियों को निकाहों में ले जाती है औरतें, औरतें तो औरतें मर्दों के बीच में भी औरतों को बच्चियों को जवान बच्चियों को अच्छे खूबसूरत कपड़े पहना के ले जाती, क्यों रिश्ता कैसे होगा फिर, इसको रिश्ता कैसे आएगा, लोग देखेंगे लोगों की निगाह में आएगी तभी तो रिश्ता आएगा। इसको नुमाइश और जीनत के लिए अल्लाह ताला ने जवान बच्चियों को नहीं पैदा किया है, ये माँ बाप की जिम्मेदारी है कि हिफाजत करें अपनी औलाद की, हिफाजत करें, दूसरों के लिए इसको मुजयन करके पेश करना कि देखो हमारी बच्ची, इतनी ज्यादा शर्म बेशर्मी जो है मुसलमान में नहीं होना चाहिए। मुसलमान हया वाला होता है, ये दीन हया वाला है, हर दीन की खसूसियत होती है, इस्लाम की खसूसियत हया है, ये हया वाला दीन है, लिकुल दीन इन खुलुक व खुलुकुल इस्लाम अल हया, खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस, हर दीन का एक मियारी अखलाक, एक खास बात उसमें होती है, और इस दीन इस्लाम का मियारी बात और इसकी खसूसी चीज क्या है, इसका आला तरीन चीज इसकी क्या है, यह हया है। आज मुसलमानों ने हया है, ईद का दिन है, ईद के अगले दिन आप देखिए मुसलमान औरतें जवान बच्चियां बेपर्दगी के साथ पूरे गहने और जीनत के साथ में गार्डन में जाते घूमने के लिए, अपनी जीनत का इजहार करने के लिए, क्या है दरगाहों पे आप देखें, दरगाहों पे जाते हैं जीनत और रिश्ते वहां जुड़ते हैं, बेपर्दगी के साथ जाते हैं जवान जवान बच्चियां, कई दरगाह तो इसी वजह से आबाद है कि वहां पर लोग आते जाते हैं तो इसकी निगाह उससे मिलती है और रिश्ते बन जाते हैं, क्या है ये। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हदीस में जिसको इमाम मुस्लिम ने रिवायत किया फरमाते हैं कि ऐसी औरतें जो कपड़े पहने हुए भी हैं नहीं भी पहने हुए हैं और खुद भी गुमराही की तरफ मायल हैं, दूसरों को अपनी तरफ और गुमराही की तरफ मायल कर रही हैं, तो ऐसी औरतें रुउसुहुन्ना कअस्नीमतिल बुक्तिल माइला, उनके सर ऐसे होंगे, बालों का ढांचा ऐसा होगा कि उन्होंने गोया के वो ऊंट हैं जिनके बुक्ति ऊंट है और उनके कोहान जो है ये क्या है, एक तरफ को लपके हुए है, झुके हुए कोहान वाले, ऐसे ऊंट की तरह एक स्टाइल था पहले, अभी तो नहीं है, सरों के ऊपर बाल ऐसे लंबे करना है, ऊपर ऊपर जो है जूड़ा बांधना, ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस 1400 साल पहले की है, ऐसे ऐसे बाल बनाएंगी सर के ऊपर जैसे ऊंट का कोहान। और आप फरमाते हैं ला यदखुलनल जन्नत वला यजिदन रिहाहा, ये ऐसी औरतें हैं कि जन्नत में जाना तो दूर जन्नत की खुशबू भी इनको नहीं मुयस्सर होगी, इनको जन्नत की खुशबू भी नहीं मिलेगी। وإن ريحها لا يوجد من مسيرة كذا وكذا, हालांकि जन्नत ऐसी है कि इसकी खुशबू इतने ज्यादा फासले से महसूस होती है, यानी जन्नत में जाना तो दूर जन्नत के करीब भी नहीं जा पाएंगी औरतें, कौन जो बेपर्दगी को अपने लिए शियार बना के अख्तियार करे, जो दूसरों को अपनी तरफ मायल करने के लिए हिजाब को तर्क करे, दूसरों को अपनी तरफ मायल करने के लिए हिजाब को तर्क करने वाली औरतें ऐसी हैं। अल्लाह ताला हिदायत अता फरमाए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं एक हदीस में जिसको इमाम अहमद नसई और हाकिम ने रिवायत किया है, अय्युम इम्रातिन इस्तअतरत थुम्मा खरजत फमरत अला कौमिन लियजिदू रीहहा फहिया ज़ानिया व कुल्लु ऐनिन ज़ानिया, वो औरत हर वो औरत जो खुशबू लगाए और अपने घर से निकले और लोगों के पास से गुजरे इस नीयत के साथ कि उनको उसकी खुशबू महसूस हो और वो पलट के और लपक के उसको देखें, तो आप फरमाते ये औरत जानिया औरत है, जो लोगों को अपनी तरफ मायल करने के लिए खुशबू लगा है, यानी जिसकी तमन्ना है कि लोग उसकी तरफ मायल हो, ये दिल का जिना है। और आप फरमाते हैं वह कुल्लु ऐनिन ज़ानिया, और हर देखने वाली आंख ज़ानी है, ऐसी औरत को देखने वाली निगाहें भी क्या है, जिना करके, क्योंकि जिना आंख से भी होता है, जबान से होता है, कान से होता है, दिल से होता है, और फिर आखिरी हद उसकी होती है कि आदमी अपना मुंह काला करता है। तो ये आप फरमाते हैं कि ऐसी औरत जानिया है जो अपनी तरफ लोगों को मायल करे बेहिजाबी के साथ में और खुशबू के साथ में, और ऐसे ऐसे मर्द और ऐसे लोग जो उसको देखें, तो ऐसे लोग अपने इरादे से उसको जब देखते हैं तो ये क्या है, वो कुल आईनी जानिया, हर देखने वाली निगाह ये भी जानिया। तो ये पांचवी चीज है जो मुसलमानों में आज आम है। इसी तरह से एक छठी चीज है जो मुसलमानों में आज आम है और ये इतनी आम है कि इसका एहसास ही नहीं, बल्कि आदमी ईदैन की नमाज के लिए दाढ़ी मूंड के जाता है। आप बताइए, अल्लाह के आगे खड़े होने का वक्त है, इसमें अकमल जीनत इख्तियार करने का वक्त है, और आदमी गुनाह से बच के अल्लाह के पास जाने के लिए खड़ा हो रहा है। आदमी जो है ईद के दिन महीना भर, बाद लोग आते हैं पूछते रमजान में रोजे के हाथ में दाढ़ी हालत में दाढ़ी मूंड सकते हैं, ऐसा पूछते हैं, इसे बाकी औकात में कर सकते हैं? रमजान में रोजे की हालत में दाढ़ी कर सकते हैं कि नहीं कर सकते? कौन सी हालत है इसमें जिसमें दाढ़ी कर सकते हैं? कोई भी हालत नहीं है, न शादी से पहले न शादी के बाद। बहुत सारे लोग ऐसा भी कहते हैं, घर वाले भी बहुत सारे, नौजवान बेचारा थोड़ा सा जज्बा आ जाता है, घर वाले देखते हैं दाढ़ी बढ़ा रहे हैं, तो पहले साफ करता था, अब बढ़ाना शुरू किया है। कभी वालिद साहब अकेले में अखबार पढ़ते पढ़ते पूछ लेते हैं, क्यों भाई कुछ बुरा हो रहा है, क्या हुआ? कभी घर की औरतें कहती, क्यों शादी नहीं करना है क्या? शादी करने के बाद करना, अभी नहीं। कोई कहता है कि जॉब मिलेगा तो उसको अगर दाढ़ी रहेगी, साफ कर दो, साफ कर दो। हदीस में दाढ़ी को माफ करो, यहां दाढ़ी को साफ करो। वाकु लिहा, छोड़ दो, वाकु छोड़ देना, माफ कर देना। उस माना में माफ करना नहीं है, ये छोड़ देना है, तर्क करना है। और आप कतुरु के माना में आते, ज्यादा करो दाढ़ी को। इसीलिए बाद रिवायत में आया कि दाढ़ी बढ़ाओ, दाढ़ी बढ़ाओ, दाढ़ी को छोड़ो, छोड़ दो, छेड़ो मत, छेड़ो मत, छोड़ो उसको। आज आदमी देखता है महीना हो गया रमजान की, रोजे छुट्टी, इबलीस भी आजाद, ये भी आजाद, शैतान भी आजाद, ये भी आजाद। अब क्या है, पहला काम सुबह सुबह उठते हुए क्या करता है, आईने में अपना चेहरा, ये खूबसूरत चेहरा बनाना, तो उसका नाम कितना प्यारा दिया है, देखिए, चेहरा बनाना, ये चेहरा बिगाड़ना है, चेहरा बनाना है। नाई भी पूछता है सुबह, अगर जाके आदमी जो है महीना पूरा हो गया, आज नमाज का भी नहीं, ईद की नमाज का है, सर वर मालिश वालिश क्या कहते, चेहरा बनाना है, कहा बना दो, पूरा सफेद झाग लगा के मुंह काला कर लेता है और जेब से पैसे निकाल के उसको देता है। कितना कितना जो है फुर्रास दिल है कि पैसे खर्च करके अपने चेहरे को बिगाड़ना, इससे ज्यादा अकलमंद मुसलमान कहीं देखा है आपने? दुनिया की जीनत आखिरत के लिए मुसीबत है, आखिरत के लिए मुसीबत। ये मुंह लेके जाएगा अल्लाह के पास, मर गया अगर इसी हाल में। अल्लाह ताला हमको समझ दे। कुछ लोगों की मजबूरियां होती हैं, किसी का ऑपरेशन है, किसी का कोई मसला है, समझने की चीज है और बात है। कभी किसी का समझ लीजिए ऑपरेशन है, कुछ मसला है, किसी की बीमारी कुछ और मसला है, लेकिन दाढ़ी का काटना और मुड़ना दोनों भी बुरा है, इस्लाम में जायज नहीं है। नियत करें अल्लाह ताला हमको तौफीक अता फरमाए, हो सकता किसी की नहीं है तो दिल छोटा ना करें कि यार हमारे लिए ऐसा, देखो क्या क्या बोल रही है, इनको कुर्सी मिल गई इसका मतलब कुछ भी बोलेंगे, माइक हाथ में इसका मतलब कुछ भी बोलेंगे। लेकिन बताइए, अगर आज नहीं बोलेंगे तो कौन बोलेगा? हम लोग नहीं बोलेंगे तो कौन बोलेगा? हम एक दूसरे को खुश करने के लिए आमने सामने नहीं बैठे हैं, खुशामद के लिए हम लोग नहीं बैठे हैं, यहां हम इसलिए बैठे हैं ताकि हम वो बात एक दूसरे से करें जो हमारे लिए आखिरत के एतबार से अच्छी हो, चाहे आज किसी को बुरी लगे। इसलिए कोई दिल छोटा ना करें, नियत करें जैसे ही मौका मिलेगा हम इंशाल्लाह दाढ़ी रखेंगे और उसके बाद काटेंगे नहीं, दाढ़ी रखेंगे, क्योंकि रमजान में आदमी रख लेता फिर काट देता है, दाढ़ी रखेंगे काटेंगे नहीं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, खालिकुल मुशरिकीन वक्तिरुल लिहा व अहकुश शवारी, मुशरिकीन की मुखालिफत करो और दाढ़ी बढ़ाओ, दाढ़ी बढ़ाओ और मूछे कतरवाओ, दाढ़ी बढ़ाओ। वफिरु, वफिरु के माना होते हैं वाफिर, खूब बढ़ाओ, खूब बढ़ाओ और मूछे क्या करो, कतरवा दो। इसको इमाम बुखारी ने किताबुल लिबास में रिवायत किया है। इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन तशब्बह बिकौमिन फहुवा मिनहुम, ये अबू दाऊद की रिवायत है। जो जिस कौम की मुशाबहत इख्तियार करे वो उन्हीं में से है, जो जिस कौम की मुशाबहत इख्तियार करे वो उन्हीं में से है। और दाढ़ी मूंढना मुसलमानों का शियार नहीं है, तमाम नबियों को दाढ़ी हुआ करती थी। इसीलिए आप देखिए कुरान करीम में मूसा अलैहि सलाम ने जब पिटाई शुरू की मुशरिक देख, शिर्क देख कर बनी इसराइल में, तो हारून अलैहि सलाम की दाढ़ी पकड़ के खींचना शुरू किया, उनको भी दाढ़ी हुआ करती थी, उनको भी दाढ़ी थी। तो ये नबियों का शियार है, नबियों का तरीका है, और मुसलमानों का शियार है दाढ़ी बढ़ाना और मूछे कतरवाना। ये मुशरिकीन का तरीका है, मजूस का तरीका है दाढ़ी मूंढ देना। ये खूबसूरती नहीं है, ये क्या है, ये जिल्लत है आदमी के लिए। सातवीं चीज जो मुसलमानों में आज आम है वो तंबाकू, गुटखा और सिगरेट है। बुरा नहीं समझते हैं, खासतौर से कॉलेज में पढ़ने गया, यूनिवर्सिटी गया, तो इसका मतलब सिगरेट नहीं पिएगा तो ये कैसे खूबसूरत दिखेगा। चार दोस्त जमा है और लड़कियों को इम्प्रेस करने के लिए क्या करना है, अच्छे कपड़े पहनना और धुआं बनाना है, फ्री में भी नहीं है, पैसे खर्च करना है, फेफड़े खराब करना है, कैंसर की पॉसिबिलिटीज पैदा करना है, पोल्यूशन करना है और धुआं बनाना है। इंजन है क्या है, धुआं पैसा खर्च करके ये क्यों धुआं बना रहा है? अब बताइए, इसको धुआं खुद पसंद नहीं लेकिन सिगरेट पी के धुआं बनाता है, इतना नुकसानदेह सिगरेट कि अभी नई रिपोर्ट आई है कि सिगरेट के नुकसानों में से एक नुकसान बच्चों को भी होता है, घर के बच्चों को, चाहे उस वक्त वो मौजूद ना हो। बात शुरू में इससे तो पहले ही कह रहे थे कि बच्चों के सामने करेंगे, उनके फेफड़ों में जाएगा, उनको नुकसान होगा। ठीक है, वो स्कूल गए, घर में बैठ के सिगरेट पी रहा है, लेकिन वो जब आएगा बच्चा घर, या छोटा बच्चा जब रेंगेगा जमीन पर या सोफा पर यहाँ वहां, ये जो कुछ पीता है सिगरेट, उसका जो धुआं बनता है वो वापस धुआं आके टॉक्सिन्स उसको कहते हैं, वो सारे जो टॉक्सिन्स होते हैं सोफा पे, फर्श पे, टेबल पे होते हैं, बच्चे खेलते हैं, वो उसके हाथ में लगता है, वो आपस मुंह में डालता है, उसके पेट में वो चला जाता है। एक रिपोर्ट में ये भी है कि अगर हमल औरत के पेट में है, हिंदुस्तान में तो नहीं होता है, फॉरेन कंट्रीज में होता है, यूरोप वगैरह में, अगर औरत के पेट में हमल है और वो औरत उस दौरान सिगरेट पीती है तो उस सिगरेट का असर उस बच्चे को होगा, बच्चे में एग्रेशन पैदा होगा, बच्चा गुस्से वाले मिजाज का पैदा होगा। देखिए, मां का असर बच्चे पे जा रहा है, मां का क्या होगा, पेट में बच्चा है, औरत का असर बच्चे को होता है सिगरेट अगर पीती है। कितने नुकसान है बताने की जरूरत है, लेकिन आदमी फिर भी पीता है, शौक है, गम भुलाने के लिए आदमी पीता, गुस्सा आया क्या करेगा, बैठ के अकेले कुर्सी, झूलने वाली कुर्सी है और उस पर, या गार्डन में चला गया या मस्जिद के बाहर और बैठ के सिगरेट धुआं शुरू। कोई आदमी तंबाकू खा रहा है, जैसे इफ्तार की फौरन मस्जिद के बैतुल कला के पास सारे चार पांच दोस्त जमा हो गए, ये उसको दे रहा, वो उसको दे रहा, हमदर्दी, क्या दे रहे हैं, तंबाकू, गुटखा, एक दूसरे को बांट के खा, खाना कभी बांट के नहीं खाते, तंबाकू बराबर बांट के खाते, और अजनबी लोग बांट के खाते हैं। अजीब बात है, मैं कई लोगों को देखा हूं ट्रेन में, बस में, एक निकालेगा जेब में से चूना होता है, उसके ट्यूब होता है, और तंबाकू निकाल के खाएगा, दाएं बाएं देखेगा, कोई गौर से, बहुत गौर से कोई देख रहा है तो ये समझ लेता है इनकी पहचान। जैसे एक कबूतर दूसरे कबूतर को पहचानता है, एक चोर दूसरे चोर को पहचानता है, एक पागल दूसरे पागल को पहचानता है, ये एक दूसरे को बराबर पहचान चाहिए, ये पूरा बनाता है, मेहनत बना के उसको हाथ आगे करता है, इसके हाथ में से वो थोड़ा लेता है, थोड़ा लेता है, अजनबी एकदम, कोई पहचान नहीं, कभी मिले नहीं जिंदगी में, ना आगे मिलने वाले, फ्री में एक दूसरे के लिए, यानी ये एथिक्स है, तंबाकू एथिक्स इसको कहते हैं, तंबाकू वाले अखलाक, ये आलमी सतह पर ये चलता है कि एक तंबाकू वाला दूसरे तंबाकू वाले का हमदर्द होता है, उसको देना लाजमी है, अखलाकी फर्ज है उसका, हराम ही है तंबाकू खाना, हराम खिलाना, हराम, दोनों हराम है, क्योंकि ये मुजिर है, इंसान के फेफड़ों के लिए खराब है, उसके अंदर उसके जिस्म के लिए खराब है, उसके हलक के लिए खराब है। कितनी आप तस्वीरें देखें, अगर दवाखाने में जाके डॉक्टर्स के फाइल्स में, आपको चक्कर आ जाएगा, कितना खतरनाक चीज है। खाना खाइए, फल खाइए, आपको क्या खाना खाइए ना, तंबाकू क्या है, सिगरेट क्या है, आप क्यों पीते, आप बताइए। बहुत सारे लोग बोलते हैं कि ये यहां पर खर्च हो रहा है, वहां पर खर्च हो रहा है, मुसलमान कुर्बानी करते हैं, कितने जानवर, कितना खर्च होता है, क्या कुछ नहीं होता। ये सब लोग अगर सिगरेट पीना बंद करें, कोई भूखा नहीं रहेगा दुनिया में, कितना खर्च होता है सिगरेट के ऊपर, आप बताइए। अगर 20 में बार खड़ा था बस स्टॉप पे, पान की दुकान में पूछा, आपके पास मिनिमम छोटे से छोटा पैकेट सिगरेट का कितने में आता है, बोला 20 रुपए तक तो आता है। मैं सोचा एक आदमी, और कितने सिगरेट होते हैं, कम से कम 10 सिगरेट उसमें होते हैं, एक दिन में आदमी आराम से एक पैकेट खत्म करता है, कुछ और ज्यादा बहादुर होते हैं जो एक से ज्यादा पैकेट खत्म करते हैं। अगर आप मिनिमम 20 रुपए एक दिन का आप सोचते हैं, आप महीने का कितना होता है, महीने का 600 रुपए होता है, और साल का कितना होता है, 7000 से ज्यादा होता है कि नहीं होता है, 7000 रुपया धुएं में खर्च कर रहा है,
और उसका खर्चा जो बाद में आने वाला है 40 साल के बाद में, वो अलग से निकाल के रखना चाहिए पहले से, कि फेफड़े जब खराब हो जाएंगे, जब कैंसर हो जाएगा या कुछ और नुकसान हो जाएगा, उसके खर्चे का क्या है, वो भी अलग से निकाल के पहले रखना चाहिए। यही पैसा अगर आदमी साल का 7,000 रुपया, अगर कोई बच्चा, गरीब बच्चा है, उसके एजुकेशन में कोई आदमी ऐसा है, कोई बेवा है, कोई गरीब, उसको देगा तो धुएं से दुनिया भी महफूज रहेगी और दुआ मिलेगी, दुआ नहीं और दुआ, हाँ एक आदमी कर सकता है। तो ये एक आदमी समझदारी अगर करे तो ये सारे फायदे हासिल हो सकते हैं, इन बुराइयों से आदमी बच सकता है। अल्लाह ताला फरमाता है, वला सुल्कु बि अयदीकुम इला तअल्लुका, अपने आप को तुम हलाकत में मत डालो, अल्लाह ने इससे मना किया है। इस आयत से उलमा ने इस्तदलाल किया है सिगरेट, तंबाकू और शराब वगैरह की के नुकसानदेह होने की वजह से हराम होने के लिए। शराब के लिए तो मुस्तकिल आयतें हैं, लेकिन सिगरेट तंबाकू के लिए इन आयतों से इस्तदलाल किया गया है। आज आम तौर से मुसलमानों में सिगरेट तंबाकू आम है, अल्लाह ताला हम सबको इससे बचने की तौफीक दे और हमको उन तमाम हराम चीजों से अल्लाह ताला बचने की तौफीक दे जिससे अल्लाह ने उसके रसूल ने मना किया है। अल्लाह ताला तमाम मुसलमानों को सीधे रास्ते पर आने की तौफीक अता फरमाए और जितने लोग परेशान हैं हर किस्म की परेशानी से अल्लाह ताला उन सबकी हिफाजत फरमाए, तमाम मुसलमानों के मसाइल को अल्लाह ताला हल फरमाए। सुभान अल्लाह बिहम्दिही, सुभानक अल्लाहुम्मा बिहम्दिका, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तगफिरुका।